इसके बाद आगे दाऊद और सुलेमान अलैहिस्सलाम का किस्सा शुरू होता है। और जैसे कि आपको मालूम है कि दाऊद अलैहिस्सलाम तो मूसा अलैहिस्सलाम के इंतकाल के बाद की ये शख्सियात हैं, दाऊद और सुलेमान अलैहिस्सलाम। और हम सूरह बकरा में पढ़ चुके थे कि दाऊद अलैहिस्सलाम तो एक गडरिये थे, शपट थे, बकरियां चराते थे, लेकिन उसके बाद जब जालूत और तालूत की जंग हुई तो उसके अंदर दाऊद अलैहिस्सलाम ने जालूत को कत्ल कर दिया। तो तालूत ने फिर अपनी बेटी की शादी इनके साथ कर दी थी। ये पहले सिपहसालार थे, उसके बाद ये बादशाह बन गए। और फिर जब ये बादशाह बने हैं तो उसके बाद फिर इनके जो इनकी हुकूमत रही है, जिसको कि बनी इसराइल का गोल्डन पीरियड कहा जाता है, गोल्डन पीरियड 100 साल की हुकूमत है जिसको वो गोल्डन पीरियड अपना कहते हैं। 20 साल की हुकूमत तालूत की थी, 40 साल की दाऊद अलैहिस्सलाम की थी, और फिर सुलेमान अलैहिस्सलाम का जब अहद आया तो उन्होंने 60 साल हुकूमत की। तो ये सुनहरी दौर था इनका। इसको बहुत कुछ समझते हैं इस दौर को। तो हम देखते हैं यहाँ पे कि वलाकद आते ही ना दाऊद व सुलेमान इल्मा, और अलबत्ता तहकीक दिया हमने दाऊद को और सुलेमान अलैहिस्सलाम को इल्म। यहाँ से आपको इल्म की अहमियत पता चलती है। एक तो पहली बात, ये कौन सा इल्म? ये इल्म दुनिया का भी और दीन का भी, क्योंकि इनको दुनिया का भी इल्म मिला था, कैसे सिपहसालारी का इल्म, बादशाहत का इल्म, हुकूमत करने का इल्म, बोलियां जानवरों की, परिंदों की, फिर कितने इलूम थे जो इनको अल्लाह ताला ने अता फरमाए थे। देख लें, अब दाऊद अलैहिस्सलाम के कहा जाता है कि 19 के करीब बेटे थे, जिनमें से सुलेमान अलैहिस्सलाम को अल्लाह ताला ने चुना कि वो उनके बाद यानी उनके बाद उनके नबुवत के वारिस बने, और फिर उनको भी इल्म वही दिया गया जो दाऊद अलैहिस्सलाम को दिया गया। नीचे जो जो चीज़ें दाऊद अलैहिस्सलाम के हाथ में, लोहा नरम हो जाता था, दाऊद अलैहिस्सलाम बड़ी खुशहालहानी से जबूर पढ़ते थे, दाऊद अलैहिस्सलाम के और जो भी चीज़ें थी वो सारी मूसा अलैहिस्सलाम को भी वो उलूम हासिल हुए। वकाला, और उन दोनों ने कहा, वो दोनों ये बोले। आप देखें कि इल्म पाने के बाद वो इल्म जो तकब्बुर ले आए इंसान के अंदर, तो इसका मतलब है कि वो इल्म तो इल्म नहीं, वो तो जहालत है। क्योंकि जिसको सही इल्म हासिल हो जाए वो फिर जान लेता है कि ये कामिल नहीं, इसमें मेरे से ऊपर कोई और इल्म वाला है, और उससे कोई और ऊपर इल्म वाला है, और उससे कोई और ऊपर इल्म वाला है। जो कहता है ना कि मैं आलिम हूँ, वो असल में जाहिल है, उसको पता ही नहीं है। जो कहता है मुझे सब कुछ पता है, उसको कुछ भी नहीं पता। तो अल्लाह ताला ने उनको जो फजीलत दी ना, हालांकि आपको पता है कितने बड़े बादशाह थे दाऊद अलैहिस्सलाम, स्टार ऑफ डेविड भी ये कहते हैं ना ये लोग, यहूदी लोग, इतने बड़े बादशाह थे। और सुलेमान अलैहिस्सलाम की तो बादशाहत ऐसी थी, अल्लाह अकबर, के उनकी जैसी बादशाहत कभी किसी को ना मिली पास्ट में, और ना ही कभी मिलेगी, कभी भी नहीं मिलेगी। ये क्योंकि उन्होंने दुआ की थी कि अल्लाह ऐसी बादशाहत किसी को भी ना देना। तो अल्लाह ताला ने उनको वो बादशाहत दी कि आप दुनिया जितनी मर्जी तरक्की कर ले, वो वैसी बादशाहत नहीं मिल सकती। लेकिन अल्लाह ताला ने उनको ये नहीं फरमाया, उनकी कोई ये खूबी नहीं बताई कि उनको अल्लाह ताला ने बड़ी बादशाहत दी थी, बट उनको ये बताया हमने उनको इल्म अता किया था। इससे आप इल्म की नेमत को देखें, ये कितनी बड़ी नेमत है और कितनी बड़ा अल्लाह ताला का फजल होता है जिसको अल्लाह ताला इल्म अता फरमा दे। और जब हम आगे देखते हैं तो हम देखते हैं वो कहते हैं अल्हम्दुलिल्लाहिल्लज़ी फद्दलना, अल्लाह ताला का शुक्र है और सारी तारीफ उसकी है जिसने हमको फजीलत दी। अला कथीर मिन इबादिहिल मुमिनीन, अपने मोमिन बंदों में से अक्सरियत के ऊपर, ये नहीं फरमाया कि सब बंदों में हमें फजीलत मिल गई, हम तो सबसे अफजल हैं, हमारा इल्म तो सबसे ऊपर है। हालांकि आपको पता है जो पैगंबर होता है ना, उसका इल्म शरीयत का, उसका शरीयत का इल्म दुनिया में किसी के पास ऐसा इल्म नहीं होता जैसा उसके पास होता है। शरीयत का इल्म वो टॉप पे होता है, फिर भी अल्लाह ताला को ये बात पसंद नहीं है कि कोई कहे कि नहीं मेरे पास तो सारा इल्म है, जैसे मूसा अलैहिस्सलाम से जब पूछा गया आप सबसे बड़ा आलिम कौन है? तो उन्होंने फरमा दिया हाँ, तो बात तो सही थी क्योंकि वाकई वो उस वक्त पैगंबर थे और उनके पास ये इल्म था, लेकिन अल्लाह ताला को ये बात नहीं पसंद आई कि आपने ये क्यों कहा है। तो फिर अल्लाह ताला ने फरमाया जाओ जाके वो उस बंदे के पास जाओ, आप आपसे ज़्यादा इल्म वाला है। तो अब आप देखें ना, इंसान कभी भी ऐसी बात एक स्वीपिंग स्टेटमेंट ना दे दे, मैं जी सबसे ज़्यादा, मेरे पास सबसे ज़्यादा, मेरा हुनर ऐसा है, मैं मेरे से ज़्यादा कोई अच्छा बनाता नहीं, कोई अच्छा ये काम करता नहीं, ये ना कभी करें। क्योंकि ये है वो तकब्बुर जो अल्लाह ताला को पसंद नहीं है। और यहाँ पर तो देखें अल्लाह ताला ने खुद फरमाया है इल्मन, इल्मन यानी ये नकिरा है ताज़ीम के लिए, यानी बहुत ज़्यादा अल्लाह ताला ने उनको इल्म दिया हुआ था, बहुत बड़ा इल्म दिया हुआ था। नकिरा बाज़ दफ़ा ताज़ीम के लिए भी आता है। देखिए नेमतें बहुत तरह की होती हैं, खाना पीना भी नेमत है, मालो दौलत भी नेमत है, बादशाहत भी नेमत है, जायदादें भी नेमत है, लेकिन इल्म बहुत बड़ी नेमत है। क्योंकि इल्म वाले वो फजीलत हासिल कर लेते हैं जो दौलत वाले नहीं कर सकते। इल्म बड़ी मेहनत से मिलता है और अल्लाह ताला की खास अता होती है। इसीलिए अल्लाह ताला ने सूरह ताहा में अपने नबी से फरमाया कुर रब्बी ज़िदनी इल्मा, ऐ मेरे नबी आप मांगिए अल्लाह ताला से कि मुझे ज़्यादा कर इल्म। इल्म में आगे दर्जात होते, इंसान बढ़ता चला जाता है। दौलत तो शायद कभी किसी को कहीं विरासत में मिल जाए, एक रात में वो अमीर हो जाए, इल्म एक रात में नहीं मिला करता, इसके लिए मेहनत कई सालों की ज़िंदगी तक की मेहनत होती है। देख लें हमारे असलाफ किस तरह से दुनिया जहान में घूमते थे और कैसे कहाँ कहाँ से इल्म लेते थे, कितनी मेहनत करते थे। आज हम चाहते हैं बस कोई मेहनत ना करनी पड़े, बस पका पाया मुंह में ही कोई डाल दे और वो भी हम चबाए ना खुद ही हजम भी हो जाए, ये नहीं होता। आपको इल्म के साथ मेहनत करनी पड़ती है। देख लें दुनिया के इल्म के लोग भी कितनी मेहनत करते हैं, उस वो हमें समझ आती है, लेकिन अल्लाह ताला के दीन के इल्म के लिए हमें समझ नहीं आती कि कोई मेहनत की जाए। अब यहाँ पे सिर्फ मैंने जैसे आपको बताया दीन का इल्म नहीं, हर तरह का इल्म। आप देखें ज़ीरा बनानी दाऊद अलैहि सलाम को आती थी, सबसे पहले उन्होंने ज़ीरा बनाई है, तो ये इल्म उनके पास था ना, लोहे को नरम करने का इल्म उनके पास था ना, बादशाह कैसे चलानी है ये इल्म उनके पास था। और ये इल्म उनको फजीलत दे रहा था। कहते हैं अला कसीरन, बहुत सारे तेरे बंदों पे, तो ये मैंने आपको बता रही थी बात कि उन्होंने ये नहीं कहा सारी दुनिया के ऊपर हमें बहुत फजीलत है, हम सबसे ज़्यादा इल्म वाले, ये उनकी आजजी है। ये अल्लाह के जो ईमान वाले बंदे हैं ना उनमें से बहुत सोंपे हमें इल्म दिया है। तो इल्म है वो नेमत कि जो इंसान को अल्लाह ताला के हाँ भी दर्जात में बुलंदी तक पहुंचा देती है और दुनिया में भी उसको तरक्की को तक पहुंचा देती है। दुनिया में मुसलमान आज पीछे इसलिए हैं कि वो इल्म के मैदान में पीछे हैं। जिस वक्त यूरोप में, यूके वगैरह में वहाँ पे यूनिवर्सिटीज़ बन रही थी, उस वक्त हमारे बर्रे सगीर सब कॉन्टिनेंट में महलात और ताजमहल और यादगारें और ऐसी चीज़ें बन रही थी। आप देख लेंगे कितने पीछे हैं। आज आप निकाल के देख लें आप स्टैटिस्टिक्स, तो आप यूनिवर्सिटीज़ वगैरह, लाइब्रेरीज़ वगैरह मुस्लिम कंट्रीज़ में देख लें कितनी हैं, या आप देख लें कि पढ़े लिखे लोगों का शरह कितनी है, लिटरेट लोगों की और इलिटरेट लोगों की। ये आम पढ़ाई लिखाई है कि पढ़ना लिखना ही सिर्फ जानता हो, तो आप देखेंगे कि दूसरी कौमें हमसे बहुत आगे निकल गईं। हालांकि एक वो वक्त था कि मुसलमान सबसे आगे थे इसमें, मुसलमानों ने कितनी इन्वेंशंस की, कितनी चीज़ें साइंसदान मुसलमानों में होते थे, इतने बड़े बड़े इब्ने सीना वगैरह का आप नाम देख ले, आप मेडिकल की कई चीज़ों के अंदर उनकी इजादात है, टेलीस्कोप देख ले और बहुत सारी चीज़ें हैं जो मुसलमानों ने इजाद की। लेकिन फिर उसके बाद मुसलमानों ने इस काम को छोड़ दिया, इल्म के मैदान में वो पीछे रह गए और पीछे रहते ही चले गए। और बस उनका शौक क्या हो गया, बस अपनी ज़्यादा से ज़्यादा शो दिखाना अपने घरों में, अपनी गाड़ियों में, अपने पहनने ओढ़ने में, अपनी सजदज में, इसमें ही लग गए। और आप, मैं नाम नहीं लेती लेकिन आपको पता है एक मुल्क ऐसा भी है हमारे हमसायों में जिन लोगों ने इन चीज़ों पे तवज्जो नहीं दी, وہ مشرک ہے، انہوں نے علم کے میدان میں آگے ہوئے تو آج پوری دنیا پہ چھا گئے ہیں، وہ ایک کنٹری ہے پوری دنیا پہ چھا گئے ہیں، ہر جگہ پہ ہیں، حکومتوں میں آ گئے ہیں، صرف کس بلبوتے پہ؟ علم. علم انسان کو آگے لے کے جاتا ہے. لیکن کیا بات ہے کہ ہم علم میں بھی کورے رہ گئے، دین کے علم میں تو کورے رہے ہی رہے، دنیا کے علم میں بھی نہیں آگے گئے. اب سائنسدانوں کی فہرست نکال دیں کتنے اس میں مسلمان ہیں. اچھا اگر کہیں کوئی علم لینے ہی چل ہی پڑے گا تو اس لیے نہیں کہ علم کا شوق ہے یا علم میں آگے بڑھنے کی ایک تڑپ ہو یا تمنا ہو، بلکہ کیا ہے، صرف کہ بس پیسے زیادہ مل جائے. پیسے بھی لے کے کیا کرنا، پھر اور زیادہ شو، اور زیادہ اترانا، اور زیادہ اپنی بڑائیاں، یہ بس ہم ظاہر کر لیں. تو ہمیں یہاں سے پتہ چلتا ہے فضیلت کی بنیاد کیا ہے، علم. کیونکہ وہ کہہ رہے ہیں داود اور سلیمان علیہ السلام، ان کو علم دیا گیا تو وہ اللہ تعالیٰ کا شکر اس پہ ادا کر رہے ہیں اور کہہ رہے ہیں اس کی وجہ سے ہمیں فضیلت دیے، اللہ تعالیٰ نے فضیلت دی اپنے بہت سارے بندوں کے اوپر، کیونکہ علم ہے ہمارے پاس. سبحان اللہ. تو آپ بتائیں، آپ کو علم کوئی نعمت لگتا ہے یا نہیں؟ یہاں ایسے ہی فالتو کا کام ہی لگتا ہے، فالتو کا کام لگتا ہے. ہوگا اگر تو پھر آپ اس کے اوپر زیادہ توجہ نہیں دیں گے، اگر نعمت لگتا ہوگا تو بھاگ بھاگ کے اس کو لینے کی کوشش کریں. آگے بتایا وارث سلیمان و داود، اور سلیمان علیہ السلام کو ہم نے وارث بنایا داود کا. میں نے آپ کو بتایا نا کہ 19 بیٹے تھے داود علیہ السلام کے، ان میں سب سے چھوٹے تھے سلیمان علیہ السلام. تو ان کو اللہ تعالیٰ نے یہ علم اور نبوت یہ آگے ٹرانسفر ان کے پاس ہوئی. یہاں پہ بادشاہت کی بات نہیں ہو رہی کہ ان کے وارث وہ بنے، ہم تو بادشاہت میں وارث سمجھتے ہیں نا. انبیاء کے، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ انبیاء کی کوئی وراثت نہیں ہوتی، ہم صرف جو بھی چھوڑ کے جاتے ہیں وہ صدقہ ہوتا ہے. پھر فرمایا انبیاء درہم اور دینار کا ورثہ نہیں چھوڑتے، علم کا ورثہ چھوڑتے. یعنی داؤد علیہ السلام کا جو علم تھا وہ سلیمان علیہ السلام کو بھی ملا. پھر وقال، اور کہا کس نے؟ سلیمان علیہ السلام نے، یا یو ناس، اے لوگو، علمنا منطق الطیر، ہمیں سکھائے گئے ہیں بولیاں، سکھائی گئی ہیں بولیاں کس کی؟ طیر کی، پرندوں کی. اب خاص طور پہ پرندوں کی بات کی گئی، لیکن ان کو ہر بولی آتی تھی، ہر جانور کی بولی آتی تھی. اور وہ صرف پرندوں کی بات اس لیے ہے کیونکہ دیکھیں پرندہ ایک ایسی چیز ہے، باقی جانور تو پھر بھی انسان کے قریب آ جاتے ہیں، کوئی کتا بلی یا یہ پھر بھی انسان کے قریب آ جاتے ہیں، لیکن جو پرندے ہوتے ہیں نا یہ تو انسان قریب آئے بھی تو بھاگ جاتے ہیں، اڑ جاتے ہیں، اس کی ریچھ سے باہر ہوتے ہیں. ان کی زبانیں سیکھ لیں تو پھر اور کیا، باقی ان کو تو پھر آ ہی گئیں. تو ہمیں پتہ چلتا ہے کہ نہ صرف ان کو سمجھ آتی تھی ان کی لینگویج، بلکہ یہ بول بھی سکتے تھے، ان کے ساتھ کمیونیکیٹ بھی کر سکتے تھے. آگے آپ حدود کے ساتھ بات دیکھیں گے تو آپ کو پتہ چلے گا کہ مطلب کنورسیشن کر سکتے تھے ان کے ساتھ. وہ اوتینا من کل شیء، اور ہم دیے گئے ہر چیز میں سے، یعنی ہر نعمت، ہر چیز کا مطلب یہ نہیں کہ ہر چیز ان کو، جہاز بھی اور ہیلی کاپٹر بھی اور وہ سب چیز ان کو دی، مطلب یہ جیسے ہم کہتے ہیں نا اس کے پاس تو اللہ کا دیا سب کچھ ہے. سب کچھ کا مطلب یہ نہیں ہوتا کہ ہر چیز ہی، دنیا کی جو چیز لکھ لے نام اس کا تو وہ اس کے پاس ہے، مطلب ہے کہ بہت ساری نعمتیں ہیں. تو یہ انہوں نے کیوں کہا؟ نعمتوں کے اظہار کے طور پہ، کہ اللہ تعالیٰ فرماتے ہیں نا آپ کے اوپر نعمت کی جائے تو اس کا اظہار ہو. تو انہوں نے علم کی نسبت اپنی طرف نہیں کی، اللہ تعالیٰ کی طرف کی. یہ نہیں کہا میں نے تو جی فلاں بولیاں سیکھ لیں، میرے پاس تو اتنا نالج ہے، میں تو مجھے تو میرے پاس تو اتنا کچھ ہے، میں نے اتنا جوڑا ہے، بس جوڑ جوڑ کے دیکھ لو آج میں نے کیا بنا لیا اور میں کہاں سے کہاں پہنچ گیا اور میں نے اپنے باپ کی مملکت کو کتنی ترقی دے دی. ایسی کوئی بھی نہیں بات ہے. اوتینا، ہم دیے گئے، علمنا، ہم سکھائے گئے. میں نے سیکھ لیا، میں نے یہ سیکھ لیا، میں نے وہ سیکھ لیا. ہم تو یہ کہتے ہیں نا، ہم کبھی کہتے ہیں ہم سکھائے گئے، کبھی بھی نہیں کہتے. کیا ایڈیکیٹس ہیں نا پیغمبروں کے، اتنا بڑا ہنر ہو کے اتنا ہمبل ہونا. ہم خود سوچ لیں کہ ہم میں سے کسی کے پاس ایسا کوئی ہنر ہو، اگر کوئی ایسا ٹیلنٹ ہو، یہ تو خیر آج تک بھی نہیں کسی کے پاس ہے کہ بولیاں کسی کی، پرندوں اور ان کی جانوروں کی سیکھنا، لیکن چلو ایک کوکنگ کا ہی ہمارے پاس ہنر آ گیا، یا کوئی بہت اچھا ہم گھر کو بہت اچھا رکھتے ہیں، یا کوئی اور بڑی ایسی ہماری یونیک سی کوئی کوالٹی ہے جو لوگوں کے پاس نہیں ہے، تو ہماری حال کیا ہوگا؟ इतराए बगैर हम रहते नहीं, फिर उसके बाद हम इतना अपने आप को बड़ा करके पोर्ट्रे करते हैं और इतनी अपनी बड़ाइयाँ और ये सब जाहिर करते रहते हैं हर वक्त कि बस जो मैं हूँ ना वो तो कोई भी नहीं है, हमसा हो तो सामने आए। ये कलमा क्या है? ये है ही तकब्बुर का कलमा, ये कभी नहीं बोलना चाहिए। मुझसा हो तो सामने आए, तो कोई दुनिया की चीज़ इंसान की अपनी नहीं है, हर चीज़ अल्लाह ताला की देन है, ये तो उसका ही फ़ज़ल है ना। इन हादा लहू अल फ़ज़लुल मुबीन, ये तो वो बड़ा रोशन फ़ज़ल है उसका, बड़ा वाज़े फ़ज़ल है। कितने हम्बल हैं सोचे, कितना बड़ा टैलेंट था उनके पास लेकिन आजजी की इंतहा देखें कि एक जगह नहीं है कि मैं, हर जगह मुझे दिया गया, ये तो अल्लाह का फ़ज़ल है। अब यकीन जाने कोई इंसान के पास अगर इल्म है या कुछ भी उसके पास है, उसमें उसका कोई कमाल नहीं होता। इवन आप में से कई लोग जैसे बड़ी तारीफें करेंगे ये वो, मैं आपको ऑनेस्टली बताऊं, मैं इसमें ज़रा सा भी मुबालगा नहीं है, या कोई मैं ये आजी की वजह से नहीं कोई कह रही, यकीन जाने मैंने इसको आजमा के देखा है कि बुलवाता सिर्फ अल्लाह है। मेरा अपना इतना रत्ती बराबर भी कोई कमाल नहीं है, सिर्फ अल्लाह ताला बुलवाता है। कभी मैं कोशिश भी करूँ मैं नहीं बोल सकती, फिर मैं कहती हूँ अल्लाह तू मुझे दिखाता है कि सिर्फ तू बुलवा सकता है। जिस दिन तू बुलवा दे तो बोल पड़ूंगी, जिस दिन ना तू बुलवाए तो समझ ही नहीं आता बोलना क्या है, ऐसे लगता है कि ब्लैंक है बिल्कुल, जहन में आती ही नहीं बात, चाहे जितनी मर्जी किताबें पढ़ी हूँ। तो यकीन जाने ये सिर्फ अल्लाह ताला है और कुछ नहीं, इंसान की ज़रा सी भी ताकत नहीं। अगर वो ये कह रहे हैं तो हमारे जैसे लोग अपने किस चीज़ को लेके खड़े होके कहें कि मैं तो बहुत कमाल की चीज़ हूँ, और मैं तो जैसा पढ़ाती हूँ पता नहीं वैसा पढ़ाता ही कोई नहीं, मैं तो बोलती हूँ तो पता नहीं कौन सुनता है, मैं दर्स ऐसा देती हूँ मैं। कुछ लोग तो इतने बेचारे, अल्लाह ताला माफ़ करे, कि वो लोगों की भी तारीफ़ों को बताएंगे हाईलाइट करके, जी हमारे पास फलां आया और उसने हमारी इतनी तारीफ़ की, उसने हमारे बारे में मेरे बारे में तो ऐसा कहा, क्यों हमें क्या बताने की ज़रूरत है? जब हम अगर ये यकीन रखते हैं कि मेरा तो अपना कोई कमाल ही नहीं है, तो फिर बताने की भी क्या, ये भी एक शो ऑफ है, ये भी एक तकब्बुर है कि खुद तो नहीं कह सकते ना अब कि मैं इतनी बड़ी चीज़ हूँ, लेकिन आप दूसरों की बात बता बता के कहते हैं कि वो कहता है कि आपका कमाल कितना बड़ा, तो ये सही नहीं है। हम ये ना करें, क्योंकि ये भी एक तकब्बुर को जाहिर करता है, क्योंकि हम अपने मुंह मियाँ मिठू नहीं बन सकते, तो अब हम किसी का नाम लेके तो करेंगे ना कि लोग मेरी कितनी तारीफ़ें करते, लोगों को बताना हर वक्त कि मेरी देखो कितनी तारीफ़ें हो रही हैं, तो ये भी नहीं करना चाहिए। ऑलवेज आजी, अगर दिल में वाकई ये यकीन होगा ना कि मैं तो कुछ और नहीं चीज़, मेरा पर अल्लाह का फ़जल ना हो तो मैं क्या चीज़ हूँ, वो फिर इंसान के खुद ही ये जो शो और फूफा है ना ये बिल्कुल निकल जाती है, ये बड़ी बड़ी बातें हैं ये ख़त्म हो जाती हैं। आज आप देखें किसी को दो चार लैंग्वेज ही बोलनी आती हो तो वो तो आके टीवी पे बैठ जाते हैं, जी देखो जी इनको कितनी ज़ुबानें बोलनी आती हैं, कितनी ज़ुबानों पे अबूर है, वो इतराता नहीं थकता, जी मैं तो ये भी जानता हूँ मैं ये भी जानता हूँ। और सुलेमान अलैहिस्सलाम वो देखें परिंदों की, आज तक ना जो जान सका, आज तक इंसानों ने इतनी तरक्की कर ली, कौन से इंसान हैं जो परिंदों से कम्युनिकेट कर सकते, मगर कोई फ़ख्र ही नहीं है। ये होते बड़े लोग, देखिए ना जो खाली होता है ना वो बचता बहुत है बर्तन ना, खाली जो होता है जो भरा हुआ है वो नहीं बचता। अंबिया जो थे वो बड़े लोग थे, इसलिए ही वो हर वक्त नहीं मेरा ख़ानदान, मैं तो दाऊद की औलाद हूँ, मैं तो इतने बड़े बादशाह की औलाद हूँ, और पता है कि मेरी बादशाहत कितनी बड़ी है, और मेरी तो बादशाहत इस पे भी है और उस पे भी और इस पे भी है। नहीं, कहीं भी नहीं आप देखेंगे, सुभान अल्लाह। तो जब अपने अंदर तकब्बुर आने लगे ना, सुलेमान अलैहिस्सलाम को याद कर लिया करें कि मेरे पास क्या नेमतें होंगी जो उनके पास थी, और फिर देख लें वो कितने हम्बल थे। और देखें ये भी उनको इसलिए समझ आई इन बातों की भी कि उनके पास अल्लाह ताला ने इल्म दिया था। जब इल्म होता है ना तो इंसान हम्बल हो जाता है, उसको समझ आती है कि देखो मैं तो कोई भी चीज़ नहीं हूँ, फिर वो कहता है कि ये मेरे रब का फ़ज़ल है। और हम देखें अपनी बातों में कितनी दफ़ा रब की तरफ नेमत को मंसूब करते हैं। सोचें आप ज़रा कितनी दफ़ा हम कहते हैं ये अल्लाह ताला का फ़ज़ल है बस। वहुशीर अली सुलेमाना जुनूदुहु मिनल जिन्नी वल इंसी वत्तैर वहुम यूज़ाउन। सुबहान अल्लाह, अल्लाह अकबर, उनकी हुकूमत सिर्फ इंसानों पे नहीं थी। आज तो हम एक सुपर पावर को देखते हैं ना तो हम कहते हैं ये मुल्क और वो इतने मरूब हो जाते हैं कि देखो इनकी हुकूमत कितनी बड़ी और ये कितनी तरक्की याफ्ता मुल्क का सदर है। तो वो तो सदर थोड़ी थे जिनको किसी ने चुना था, वो तो बादशाह थे और उनके जो लश्कर था उनके लश्कर में ही सिर्फ इकट्ठे किए गए सुलेमान के लिए उनके लश्कर जिनमें जिन भी थे, इंसान भी थे, परिंदे भी थे। फहम यूज़ाउन, और वो पूरे जब्त के साथ थे यानी डिसिप्लिन के साथ। ऐसे नहीं है हैफ़ज़र्ड जैसे हम होते। आज देखें मुसलमानों का हज पे हम देख लें, हजूम ही हजूम, जिधर जा रहे हैं हजूम, हजर अस्वद को चूमने का देख लें, मजाल है कोई लाइन कभी बन जाए। उतने धक्के, इतनी कुछ शायद अगर ये कहीं वेस्टर्न कंट्रीज़ के कहीं उसमें होता और ये लोग मुसलमान हो जाएं तो शायद इसको कुछ बेहतर तौर पे ऑर्गेनाइज कर सके, मगर हमें नहीं आया आज तक कि हमने किस तरह से लाइन बनानी है, किस तरह से खड़े होना है, किस तरह से अपनी बारी का इंतज़ार करना है। हमारे मुल्कों में देख लें रेड ट्रैफिक लाइट हो जाएगा फिर भी चलते चले जाएंगे, लेकिन हमें ये एटिकेट्स आए ही नहीं कि डिसिप्लिन क्या होता है, ऑर्गेनाइज्ड होना क्या होता है। और उनका लश्कर इतना ऑर्गेनाइज था कि उसके अंदर अलग अलग, कहा जाता है कि जिन्नों के अलग, परिंदों के अलग, इंसानों के अलग ग्रुप, फिर उन ग्रुप्स के अंदर भी हर 10 के ऊपर एक निगरान, फिर हर 100 के ऊपर एक और निगरान, इस तरह से उनकी तकसीम थी। यानी कितने वो मतलब तरीके के साथ चलने वाले। और जिन्नों के ऊपर हकूमत करना एक इंसान का, जबकि जिन बड़ी ताकतवर मखलूक है, तो ताकत में अकल में इंसान से कम है लेकिन ताकत में बहुत ज़्यादा है, गायब हो जाते हैं, क्या कहो किस किस बेस में आ जाते हैं। तो अल्लाह ताला ने सुलेमान अलैहिस्सलाम को ऐसी हुकूमत दी। आप मुझे भला बताएं क़यामत तक कोई ऐसी हुकूमत कर सकता, कोई भी नहीं। तो परिंदों में भी हुकूमत करना कि उनको ऑर्गेनाइज होके चलाना, परिंदे भी काबू करने कोई आसान है। और जब इनका दरबार होता था तो उसमें सब की हाज़िरी लाजिम होती थी, ज़ोहर से असर तक कहा जाता है उनका दरबार कायम होता था जिसमें सब ने आना होता था। तो हमें यहाँ से एक डिसिप्लिन्ड लाइफ का भी और डिसिप्लिन्ड हुकूमत का भी पता चलता है। और अवाम में डिसिप्लिन कैसा था उनकी, अवाम कोई देखिए इंसान में फिर भी शऊर होता है, आप जानवरों का क्या शऊर कहेंगे, परिंदों का क्या शऊर कह सकते हैं कि कितना कि उनके अंदर अकल होगी, इंसानों से तो कम ही है ना, फिर भी ऑर्गेनाइज थे। तो हमें आज तक नहीं ऑर्गेनाइज होना आया। इवन आप तो कहीं और को तो छोड़े, मस्जिद में जाते हैं इतना दुख होता है कि कभी तो सब सही कर लें, कभी तो मिल के खड़े हो जाए, नहीं फासले फासले पर खड़े होना, थोड़ा थोड़ा गैप रख के खड़े होने। साफ हदीस में है कि बीच में शैतान आ जाता है, लेकिन नहीं हमने किसी के साथ जुड़ना ही नहीं, बल्कि अगर कोई आपके करीब आ रहा है तो और दूर हो जाएंगे कि पता नहीं क्यों मेरे करीब, मेरे से चिमटने क्यों लगा हुआ। आज तक सफ बनानी नहीं आई जिनके कुरान में सूरह सफ है, इससे तो हमारी हालात देख लें। और बाकी चाहे आप ट्रैफिक देख लें, किसी भी मुल्क में जाके देखना हो ना कि इनके लोग कितने ऑर्गेनाइज हैं, उनकी ट्रैफिक सिर्फ आप देख लें आपको पता चल जाएगा। और अपने मुल्कों की देख लें आपको समझ आ जाएगी कि इनकी अवाम में कितना शऊर है डिसिप्लिन का। फिर आप कहीं पे भी कोई चीज़ खरीदने, दुकान है कोई, कतार कहीं कोई कतार नहीं है, कहीं कोई लाइन नहीं है। तो उनका इतना नज़्म व ज़ब्त होना ऐसी मखलूक के साथ भी, उनको भी ऑर्गेनाइज करना, कितनी बड़ी उनके अंदर स्किल होगी अल्लाह की तरफ से कि ऐसा उनको डिसिप्लिन रखा हुआ था। ज़बरदस्त मैनेजमेंट होगी उनकी और ज़बरदस्त हुकूमत होगी उनकी। वरना आप देखें एक छोटी सी क्लास को मैनेज करना मुश्किल हो जाता है, और कहाँ इतना बड़ा लश्कर। अल्लाह अकबर। तो हमारा दीन भी हमें ये सिखाता है, इन लोगों के पास दीन नहीं है لیکن انہوں نے یہ چیزیں ہمارے دین کی لے لی، اور ہمارے دین میں یہ ہے کہ ہمارا دین ہمیں صف بنانی تک، لائن اپ ہونا تک سکھاتا ہے، اور پھر بھی ہم میں یہ چیز نہیں آ سکی۔ حتیٰ اذا اتو، یہاں تک کہ جب وہ آئے، علی وادی النمل، وادی نمل میں، چونٹیوں کی وادی میں آئے، تو گزر رہے تھے اپنے لشکر کو لے کے۔ چونٹی کا ذکر یہاں پہ ہے، جس کی وجہ سے اس کا نام بھی سورۃ النمل ہے، اور چونٹی اللہ تعالیٰ کی ایک بڑی ذہین مخلوق ہے، جس کو کہ ہم اتنا چھوٹا اور ایسا سمجھتے ہیں کہ بس پیر کے نیچے مسل دیں تو کوئی مسئلہ ہی نہیں، کئی مسلی جاتی ہیں ہمارے پیروں کے نیچے آ کے، لیکن وہ سبحان اللہ، اللہ تعالیٰ کی کیا اس کا برین ہوگا پتہ نہیں، تو اس کی طرف بھی دیکھیں تو سمجھ نہیں آتی کہ اس کو اتنی عقل کہاں سے ہے۔ آپ ان کے اوپر کبھی تحقیق کر کے دیکھیں، یہ تو وقت نہیں ہے، لیکن کہ کیسے یہ کالونیز میں رہتے ہیں، کیسی ان کی ایک کوئین ہوتی ہے، کیسے یہ ڈسپلن لائف گزارتی ہیں، کیسے ان میں سے ہر ایک کے ذمے کام ہوتے ہیں کہ یہ کام اس نے کرنا ہے، یہ کام اس نے کرنا ہے، اور کسی وقت وہ فارغ نہیں بیٹھتی کہ کسی وقت وہ گپ شپ لگا رہی ہوں بس، فارغ ٹانگ پہ ٹانگ رکھ کے ایک چونٹی لیٹی ہوئی اور بس وہ کوئی کام نہیں کرتی، نہیں، وہ نکھٹو کوئی بھی نہیں ہوتی اس میں، سب کام پہ لگی ہوئی، ہر ایک کو اپنے کام کا پتہ ہے، ہر ایک اپنی خوراک کے لیے، سٹور کرنے کے لیے جس راستے پہ جاتی ہے واپس لے کر آتی ہے، یہ نہیں کہ وہیں پہ کھا لے، چلو ابھی میں کھا لیتی ہوں، مجھے کیا پیچھے جو مرضی کرتی رہی، ذخیرہ کرتی ہے، گندم کے دانے کو بھی سبحان اللہ سٹور کر کے رکھتی ہے، تو توڑ کے رکھتی ہیں کہ ہوا لگتی رہے اور خراب نہ ہو، اگر دانہ ویسے ہی رکھ جائے گا تو خراب ہو جائے گا، وہ اس کو وہ لگ جائے گی، فنگس لگ جائے گی یا کچھ، تو وہ یعنی کتنی ان کے اندر اتنی سمجھ کہاں سے آئی، کوئی تو رب ہے، ان کی بھی ایک لیڈر ہے، اس کو وہ فالو کرتی ہیں، سبحان اللہ، اللہ اکبر، اور ایسی اسکیٹرڈ لائف نہیں گزارتی، ہر چونٹی اپنا جا کے اپنا ایک بنا لے، کوئی گھر اور کہے میں نے تو دوسریوں سے الگ رہنا، میں تو تنگ آ گئی ہوں ان سے، نہیں، مل جل کے رہتی ہیں، ان کی کالونیز ہیں، اللہ اکبر، میں تو حیران ہوتی ہوں، جیسے آپ نے سورہ نحل میں نحلہ کا پڑھا، تو بھائی شہد کی مکھی کا بھی اتنا متاثر کن تھا کہ بھائی کس طرح سے یہ رہتی ہیں، کیسے ان کی آرگنائز سوسائٹی ہوتی ہے، اور چونٹی سے آپ اتنے چھوٹے سے جانور سے اللہ تعالیٰ سکھاتا ہے انسان کو، کہ آج اگر آپ نے سائنس میں ترقی کی ہے تو اللہ کی قدرت کو پہچاننے اس کے ذریعے، کہ دیکھو جب سائنس ریسرچز ہمیں بتاتی ہیں کہ دیکھو ایسے ایسے رہتی ہیں اور یہ کمیونیکیٹ بھی کرتی ہیں آپس میں، تو وہ تو بات ہمیں قرآن نے کتنے ہزار سال پہلے بتا دی کہ یہ کمیونیکیشن کرتی ہیں اور کس طرح سے ان کی ڈسپلن لائف ہوتی ہے، تو ایک چونٹی سے بھی انسان چاہے تو سبق حاصل کر سکتا ہے، ایک چونٹی جیسی مخلوق سے بھی انسان چاہے تو اپنے رب کو پہچان سکتا ہے، اس کو سکھانے والا کون ہے، ادھی تو نہیں پیدا ہوتے سیکھ کے آ گئی، کوئی تو ہے جس نے ان کو یہ سمجھایا، تو سلیمان علیہ السلام اپنا لشکر لے کر گزر گئے، تو قالت نملۃ، ایک چونٹی کہنے لگی، یا ایھا النمل ادخلوا مساکنکم، اے چونٹیو، اعلان ہے نا ایک، یا ایھا جیسے کہتے ہیں، اے چونٹیو، آواز دے کے ساروں کو خطاب کر کے کہے، ادخلوا مساکنکم، اب بھاگو بھاگو، چلو جاؤ، اب داخل ہو جاؤ اپنے گھروں کے اندر، اللہ اکبر، آپ اس سے اندازہ کریں کہ ایک چونٹی کو کتنی فکر ہوئی دوسری چونٹیوں کی، کہ کہہ رہی ہے داخل ہو جاؤ اپنے گھروں میں، کیوں، لا یحطمنکم سلیمان وجنودہ، کہیں تمہیں کچل نہ ڈالیں سلیمان علیہ السلام اور ان کے لشکری، ان کا لشکر گزرنے لگا ہے، اور وہم لا یشعرون، اور ان کو پتہ بھی نہ ہو، ان کو شعور بھی نہ رکھتے ہوں، ایک تو یہ کہ چونٹی کو بھی پتہ تھا کہ سلیمان علیہ السلام ہے، کہتے حدیث میں آتا نا کہ انسانوں اور جنوں کے علاوہ سب پہچانتے کہ میں اللہ کا نبی ہوں، آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا، تو چونٹی کو پتہ ہے کہ یہ اللہ کے نبی ہیں جا رہے ہیں اپنا لشکر لے کے۔ اچھا، دوسری کیا بات پتہ چلی چونٹی کی، یہ بات کہ تم سب اپنے بلوں میں چلی جاؤ اپنے گھروں میں، اس کا مطلب یہ گھر بناتی ہیں، ان کے کوئی گھر ہوتے ہیں۔ تیسری ایک بہت بڑی بات، بہت بڑی بات ہمارے لیے سبق کی یہ ہے کہ اس چونٹی کے اندر کتنی فکر مندی تھی اپنی قوم کی، وہ ہماری طرح بے حس نہیں تھی کہ جائیں سب جہنم کے اندر جلتے پڑے ہمیں کیا، ہم اپنی تو فکر کر، تجھے کیا پرائی کیا، تجھے پرائی کیا پڑی، تو اپنی نبیڑ تجھے پرائی کیا پڑی، یہ نہیں تھا، خود غرضی کا شکار نہیں تھی، سیلفش نہیں تھی کہ میں اپنا بچاؤ کر لیتی، میں بھاگ کے جا کے بل میں گھس جاؤں، مجھے کیا یہ مرتی پھریں، نہیں وہ چلی جاتی نا، وہ باقیوں کی سیفٹی کے لیے ان کو پکار رہی ہے، اتنی فکر تھی اس کی پکار میں کہ چیخ رہی ہے یا ایہا النمل، سبحان اللہ، ہمیں بھی کیا فکر ہوتی ہے ایسے اپنے ارد گرد کے لوگوں کی، اپنے خاندان والوں کی، اپنے گھر والوں کی، ایسے فکر ہوتی ہے کہ ہم ان کو بچا لیں کسی نقصان سے، کسی ایسی چیز سے جو کوئی شر والی آ رہی ہو، کسی فتنے سے، اور آخرت کی اس جہنم سے جو بلا ایک، کبھی ہمیں بھی اس کی فکر ہوئی کہ ہم ان کو تباہی سے، ہلاکت سے بچا لیں؟ ہمیں تو یہ، ہماری خود غرضی کا تو یہ حال ہے کہ اللہ اکبر اللہ اکبر، کبھی مجھے اس بات پہ حیرت بھی ہوتی اور ہنسی بھی آتی، یہ حال ہے کہ ہمیں کوئی فائدہ بھی پہنچ جائے نا، معمولی سی خیر بھی ہمیں مل جائے نا، تو ہم دوسرے کو کہتے ہیں بتانا نہیں کسی کو، اب ان کو بھی پتہ چل جائے گا، پھر سارے ہی چل پڑیں گے، پھر سارے ہی لے لیں گے، یہ بتانا نہ کسی کو، اللہ اکبر، ہم کہتے ہیں خیر بس مجھے ملے، اتنے ہم بخیل ہیں، یہ بھی بخل ہے، باغ والوں کی کہانی نہیں پڑھی سورہ قلم میں، انہوں نے یہ کہا تھا ہم صبح صبح چلے جائیں گے پھل توڑ لیں گے، آئے کہیں آ کے کوئی اور ہی نہ یہ سارے محتاج وغیرہ آ کے ہم سے مانگے نہ، اور ہمیں ان کو نہ دینا پڑے، اللہ تعالیٰ کو پسند نہیں آیا تھا تو کیسے ان کا باغ جلا دیا تھا، جو کچھ ہماری، ہم تو باغ ہو تو پتہ نہیں کیا کریں، لیکن ہم تو چھوٹی سی خیر بھی کہتے ہیں کہ یہ نہ کسی کو پتہ چل جائے، پھر سارے ہی لے لیں گے، یہ ہم تو کسی جگہ کا پتہ چل جائے یہاں پہ کوئی چیز سستی مل رہی ہے، وہ نہیں کسی کو بتائیں گے، ہمیں کسی میڈ کا پتہ چل جائے کہ یہ میڈ اچھی ہے، وہ نہیں کسی کو بتائیں گے، ہمیں پتہ چل جائے کہ یہاں سے کوئی فائدے کا سامان مل رہا ہے تو وہ نہیں کسی کو بتائیں گے، حالانکہ ہم نے نہیں پیسے خرچنے، اس نے اپنے ہی خرچنے ہیں، لیکن ہم نہیں کسی کو بتاتے، پھر وہ بھی کر لے گا نا، اتنے ہم بخیل ہیں، ہم نے کیا جہنم کا، اس سے نجات کے لیے اور اس کی سے بچانے کے لیے لوگوں کو کیا کچھ کہنا ہے، ہم تو چھوٹی چھوٹی چیزوں میں بھی لوگوں کو نہیں چاہتے کہ ان کو کوئی خیر مل جائے، بس مجھے ملے، میرے بچوں کو مل جائے بس، اس کے علاوہ نہ کسی کو ملے، بہت ساری مثالیں ہیں، میں اب یہاں پہ وقت نہیں، میں بہت ساری مثالیں ہیں جس میں ہم اتنے بخیل ہیں، نوٹ کیا کریں کبھی اپنے بخل کو، جہاں پہ بھی آپ کہتے ہیں نا کہ کسی اور کو نہ پتہ چل جائے بس، وہاں پہ سوچا کریں کہ میں کیا کہہ رہی ہوں، یہی بخل ہے، یہی ہے کہ بس سیلفشنیس، ایک چونٹی سے سیکھ لیں وہ بھی سیلفش نہیں، اور ہم انسان ہو کے اتنے سیلفش کہ ہمیں ہر ایک کو اپنی اپنی پڑھیے بس، یہ جذبہ جو ایک چونٹی کے اندر ہے نا، یہ اتنا قابل قدر ہے، اگر انسانوں میں آ جائیں تو انسانوں کی سوسائٹی کتنی خوبصورت بن جائے، جہاں پہ ہر کوئی دوسرے کا خیال کرنے والا ہو، اس کو نہ نقصان ہو جائے، اس کو نہ نقصان ہو جائے، اس کو بھی فائدہ ملے، اس کو بھی فائدہ ملے، آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ آپ جو اپنے لیے پسند کرتے وہ دوسروں کے لیے پسند کرو، اپنے لیے انسان کیا پسند کرتا ہے، مجھے ہر فائدہ ملے اور ہر شر سے میں بچ جاؤں، وہی دوسروں کے لیے پسند کر، ایک چونٹی نے وہی دوسروں کے لیے پسند کیا، اس کو کس نے ایجوکیٹ کیا، رب نے، اس کے اندر یہ چیز کس نے ڈالی، یہ فکر مندی، یہ ہمدردی، اور وہ اس سے پتہ چلتا ہے وہ کتنی آپس میں جڑ کے رہنے والی سوسائٹی ہوگی، کالونی ہوگی چونٹیوں کی، ہمدردی ہے نا کہ یہ مسلی جائیں گی نیچے آ کے مر جائیں گی، ہم دوسروں کو پکڑواتے ہیں کہ یہ پھنس جائے، لیکن ان کو کتنی وہ یونائٹیڈ ہو کے رہنے والی ہیں، ہمارا اتحاد کا کیا حال ہے، لڑے پڑے ہیں ہر جگہ، لڑتے ہیں جس جگہ پہ آ جائیں، ہم سائیوں کے ساتھ لڑائیاں، مسجدوں کے اندر دیکھ لیں وہاں لڑائیاں، رشتہ داروں میں لڑائیاں، گھروں کے اندر لڑائیاں، ہر طرف لڑائی، ہر طرف منہ بسورے میں، ہر طرف تلخیاں، ہر طرف کہتے ہیں کہ ہائے بس، خوش اس پہ ہوتے ہیں کہ اس کا نقصان ہی ہو جائے، اچھا ہے، خیر خواہی کہیں پہ بھی نہیں، سچائی کہیں پہ بھی نہیں، خیر خواہی تو نام کو ملتی ہی نہیں، کہیں بھی نہیں کوئی خیر خواہی رہ گئی کہ دوسرے کے لیے سیلف لیس ہو کے کرنا، یہ نہیں کہیں ملتا آج کے دور میں. نفسہ نفسی نفسہ نفسی, چونٹی سے ہی سیکھ لیں خیر خواہی کیا ہوتی ہے. اللہ اکبر. تو اچھا پھر وہ کہتی ہے وہم لا یشعرون, اور ان کو پتہ بھی نہیں ہوگا. اس کا مطلب وہ کہہ رہی ہے کہ یعنی اگر ان کو پتہ ہونا تو کبھی بھی نہ کچلیں, لیکن ظاہر ہے ان کو پتہ نہیں چلے گا تو تبھی ہمیں کچل ڈالیں گے. یہ نہیں ہے کہ یہ برے ہیں, کہیں لا علمی میں تمہیں کچل نہ دیں کہ یہ کام صرف لا علمی سے ہو سکتا ہے, اگر ان کو علم ہوتا تو کبھی بھی نہ کچلتے. سمجھ آئی بات؟ تو کتنا حسن ظن بھی ہے. یہ نہیں کہ انسان تو ہوتے ہی برے ہیں, ان کا کام ہی یہ ہے, یہ تو بس چوٹیوں کو کچھ سمجھتے نہیں. کوئی تو تقریر کر سکتی تھی وہ بھی. اللہ اکبر, ایک چونٹی کی اتنی سی بات میں اللہ تعالیٰ نے کتنے ہمیں سبق سکھا دیے. اللہ اکبر. اور پھر یہ بھی بات ہے کہ علماء نے بڑی اس میں تحقیق کی کہ ساری اپنے بلوں میں گھس جاؤ. اس کا مطلب ہے کہ کوئی راستے میں بیٹھا ہے تو اس کا کام ہے, اس کی ذمہ داری ہے کہ وہ راستہ صاف کرے. یہ نہیں کہ پھر وہ جو چلنے والا آ کے اوپر گاڑی چڑھا دے تو پھر کہیں آئے تم نے میرے اوپر گاڑی کیوں چڑھائی ہے, تمہیں دیکھنا چاہیے تھا. نہیں, آپ کیوں راستے میں بیٹھے ہوئے تھے, آپ کیوں راستے میں چل رہے تھے؟ تو آپ صلی اللہ علیہ وسلم نے راستوں میں چلنے بیٹھنے سے منع فرمایا تھا, تو لوگوں نے کہا ہمیں تو اور کہیں پھر جگہ نہیں ہے, تو آپ نے فرمایا پھر راستے کا حق دو, یعنی چلنے والوں کو تکلیف نہ دو. اور ہم نے ہر جگہ پہ دیکھا تکلیفیں کھڑی کی ہوتی ہیں خود, کہ راستوں میں کبھی کچھ کھڑا کر دیتے ہیں, کبھی کچھ, کبھی گاڑی ٹیڑھی لگا دیں گے, کبھی ایسے گاڑی کھڑی کر دیں گے کہ کوئی گاڑی نکل ہی نہ سکے وہاں سے, تنگ کر دینا, کبھی جلوس نکال لیں گے, کبھی احتجاج کر کے سڑکیں بلاک کر دیں گے. وہ بیچارے کوئی اپنے کام کے لیے جا رہا ہے وہ جا نہ سکے گا, کبھی کسی بڑے آدمی نے گزرنا ہے تو اس کے لیے راستہ بند کر دیں گے. اللہ اکبر. اور یہاں سے پتہ چلا کہ سلیمان علیہ السلام کو پرندوں کے علاوہ بھی اوروں کی بھی بولیاں آتی تھیں نا, تبھی تو چونٹی کی بات سنی. اور ایک اور بات دیکھیں, بولیاں ہوں تو وہ تو سمجھ آتی ہے. اب دیکھیں آپ, گائے بولتی ہے, کتا ہے, بلی ہے, کوئی بول, کوئی آواز تو ہے ان کی. چونٹی کی کون سی آواز ہوتی ہے؟ کبھی آپ نے چونٹی کی آواز سنی ہے؟ آج تک کسی نے نہیں کوئی چونٹی کی آواز سنی. اور اس کی بات کو سمجھ لینا, یہ کچھ سبحان اللہ, اللہ تعالیٰ نے ان کو موجزہ ہی دیا تھا کہ اس کی بات کو سن بھی لیا, سمجھ بھی لیا. اللہ اکبر. تو یہ بھی ایک مطلب قابل تعریف بات ہے, جو ٹیلنٹ تھا ان کے اندر, اور حسن ظن رکھنا بھی ایک نیکی ہے کہ کسی کے بارے میں اچھا گمان رکھنا, جیسے اس نے کہا وہم لا یشعرون. اچھا, بعض جو نئے تفسیریں کرنے والے ہیں, جو لوگ اپنی عقل کے اوپر ہر چیز کو پرکھتے ہیں, اور جو عقل میں نہ چیز آئے یا آپ کے سکس سینسز میں نہ آئے اس بات, تو پھر وہ کہتے ہیں کہ یہ تو ہے ہی نہیں. ایسے کچھ مفسرین ہیں, آپ کو پتا ان کی بھی تفسیریں ہیں, وہ تو جنوں کو بھی نہیں مانتے, فرشتوں کو بھی نہیں مانتے, تو وہ یہاں پہ کہتے ہیں جی یہ تو وادی نمل. اب وہ کیسے بتائیں کہ جی ایسے چونٹی کی بات انہوں نے بول لی, سن لی اور سمجھ لی. اب وہ معجزات کا بھی انکار کرتے ہیں نا, کیونکہ عقل سے اس کی تعویل نہیں کر سکتے نا. تو وہ پھر کہتے ہیں نہیں نہیں یہ وادی نمل ایک وہ تھا, قبیلہ تھا, اس کا نام تھا نمل, اور وہاں پہ ایک قبیلے والے نے کہا کہ لوگوں تم چلے جاؤ اپنے جا کے اپنے گھروں کے اندر گھس جاؤ کیونکہ سلیمان کا لشکر آ رہا ہے. تو خود اگر قرآن کو غور سے ہی پڑھ لیتے تو ان کو پتہ چل جاتا قرآن کہہ رہا ہے وہم لا یشعرون, تو وہ کیا شعور نہیں رکھتے ہوں گے, تو کیا انسانوں کو انسان دیکھ کے ان کو پتہ بھی نہ چلے گا اور اس کو کچلتے ہوئے چلے جائیں گے؟ خود عقل بھی اتنی سمجھنی چاہیے نا. تو اور پھر کہتے ہیں نہیں نہیں جنوں کا تو کوئی بات ہی نہیں ہے یہاں پہ, جن تو کوئی مخلوق ہوتے ہی نہیں ہیں, بلکہ یہاں پر تو کسی اور ہی قسم کے لوگوں کا بتایا گیا ہے, جو کہ بڑے جنگجو قسم کے تھے, اس طرح تھے, تو ان کو کہا گیا. اسی طرح پرندوں پہ حکومت اب سمجھ تو ان کو نہیں آتی کہ اس کی کیا تعویل کریں. کہتے ہیں پرندے نہیں تھے اصل میں, یہ گھڑ سوار ہیں جو ان کی آرمی میں تھے, اور وہ چونکہ بہت تیز, اتنی تیز دوڑتے تھے تو ان کو پرندے کہہ دیا گیا. کیسی تعویلیں ہیں یہ نا, بس یہ کہ بلٹل کرنے کے لیے پیغمبروں کے معجزات کو. فتبسم ضاحک من قولها, तो वो मुस्कुरा दिए हंसते हुए। सुलेमान अलैहिस्सलाम, उसकी बात जो नन्ही सी चींटी एक ऐसी बात कर रही है, तो वो मुस्कुरा दिए। अब मुस्कुराने के साथ हंसने की बात इसलिए आई कि कभी इंसान मुस्कुराता तन से भी है और कभी तकब्बुर से भी। हाँ देखा ज़रा कैसे भागी हैं। नहीं, वो हंसते हुए खुश हुए इस चीज़ के ऊपर, और उन्होंने एक बात कही। सोचें आप ज़रा, सिर्फ आगे बात पढ़ने से पहले इतनी बात बताइए कि अगर कभी ऐसी कोई ऐसा कोई मौका आए जिसके अंदर आपको ही आता है कोई काम करना और किसी और को नहीं आता, और बहुत आपकी इसके अंदर तारीफ़ है, वाकई वो बड़ा वाकई ही ज़बरदस्त काम है, तो जब कोई आपकी तारीफ़ करे तो उसके बाद आपका क्या एहसास होता है? नेमत मिल जाए, कोई ऐसी नेमत है, वो भी टैलेंट भी एक नेमत है ना, अल्लाह ताला की तरफ से है, तो फिर आप उसको मिलने पे, मतलब कोई डिग्री ऐसी मिल गई आपको, या कोई ऐसी बड़ा ओहदा मिल गया, या कोई ऐसा टैलेंट आपने हासिल कर लिया, तो उसके बाद आप खुशी का इजहार कैसे करते हैं? पार्टीज करके, आपे से बाहर हो के, नाच नाच के, म्यूज़िक ऐसा लगा के कान फट जाएं, अल्लाह ताला की खूब नाफरमानियाँ करके मर्द औरतें साथ नाच रहे हैं और बस खुशी का इजहार कर रहे हैं, कह रहे हैं खुश होने में कोई और हर्ज नहीं है, खुश हो बस जो, और इतरा इतरा के और पटाखे चला के और फायरवर्क्स करके, ये देख लो फिर आखिर मेरे पास क्या चीज़ आई है, मैं क्या चीज़ बन गया हूँ, आखिर लोगों को पता चले। तो यहाँ पर आप देखते हैं कि एक नेमत जो सुलेमान अलैहिस्सलाम को मिली है कि वो समझ सकते हैं कि ये चींटी क्या कह रही है, और इतना बड़ा लश्कर लेकर रवाना हुए हुए हैं जिसमें जिन भी हैं, इंसान भी हैं और परिंदे भी हैं। इट्सेल्फ ये इतनी बड़ी बात है कि इसके ऊपर ही कोई इतराना चाहे तो पता नहीं उसका दिमाग आसमान पे पहुंच जाए और गर्दन में तो सरिया आ जाए कि अब मेरे जैसा तो कोई है ही नहीं। ऑन टॉप ऑफ इट उनको चींटी की बात समझ आ रही है, सुनाई दे रही है, और सिर्फ उनको समझ आ रही, बाकी लश्कर में किसी को नहीं आ रही। उसके बाद एक बंदे का तकब्बुर से क्या हाल हो सकता है? लेकिन मैंने जैसे आपको बताया दाऊद और सुलेमान अलैहिस्सलाम की मिसाल अल्लाह ताला ने यहाँ पे शुक्र गुजारी के तौर पे दी है, और कैसे दीन का भी दुनिया का भी इल्म उनके पास है लेकिन फिर भी उनकी आजजी। और शुक्र यही होता है कि देने वाले को याद रखा जाए, शुक्र यही होता है कि उसका एहसास दिल में भरा हो, और शुक्र यही होता है कि जुबान से भी इजहार करे, और शुक्र यही होता है कि आज़ा से भी उसके आगे झुका रहे। दुनिया भी उनको इतनी मिली कि इंतहा से ज़्यादा उनसे ज़्यादा नहीं किसी को मिली, और दीन भी इतना मिला कि नबुव्वत जो सबसे टॉप का एक दर्जा है वो मिला। हमें तो छोटी सी भी मिल जाए तो हमारी हालत क्या हो जाती है, हम आपे से बाहर होते नहीं थकते, दुनिया की छोटी सी नेमत मिल जाए और ये सोच रखते हैं कि बस हमसे ज्यादा कोई है ही नहीं। देखिए उन्होंने जो दुनिया को भी इस्तेमाल किया ना, वो भी आपको समझ आ रही है और आगे भी आएगी कि कैसे वो दुनिया को इस्तेमाल कर रहे थे। ऐसा नहीं था कि नेमतों से अलग हो के बस बैठ गए और उन्होंने कहा बस हम कुछ नहीं करेंगे, बस सिर्फ अल्लाह अल्लाह ही करेंगे, अब बस जन्नत में ही जाना है हमने। नहीं, दुनिया में भी उन्होंने अपना पॉजिटिव रोल अदा किया, आगे आप देखेंगे। उन्होंने क्या करा जब उनके सामने ये इतना बड़ी आर्मी को लेकर वो लीड कर रहे हैं, इतनी बड़ी जबरदस्त किस्म की आर्मी को, और चूंटी की बात समझ ली, तो अब कहा क्या लोगों, देखो देखो मुझे मैं कैसा हूं? नहीं, को देखो फिर आखिर तुम्हें में से किसी को समझ आई है जो इसने कहा, मुझे सिर्फ आई है? नहीं, कहा ल रब्बी औज़िअनी अन अशकुर निअमतक अल्लती अनअमत अलैया, ए रब मेरे रब, औज़िअनी मैंने आपको क्या बताया था, यानी रोक रखना, यानी मुझे काबू में रख ला, मेरे नफ्स को काबू में रखना, ये ना हो कि नेमतों की वजह से कहीं कोई तकब्बुर आ जाए, कहीं घमंड पैदा हो जाए, कोई गुरूर आ जाए, कोई अपने आप को बड़ी चीज़ समझने लगूँ। डिसिप्लिन में रखना यानी काबू में रखना, यानी मुझे तौफीक देना कि मैं तेरी नेमतों का शुक्र अदा करूँ, वो जो तूने मेरे ऊपर किया है और जो मेरे वालदैन पे किए। क्योंकि जो वालदैन के ऊपर नेमत होती है ना, इंसान उस नेमत का सबसे बड़ा बेनिफिशरी होता है। जो औलाद होती है वही होती है ना, उससे वो सबसे ज़्यादा तो वही फ़ायदा उठाती है। अब देखें, वालदैन के पास घर है, जायदादें हैं, कोई बिजनेस है, नेक नामी है, इज्जत है, जो भी ये सारी चीज़ें, उससे औलाद को फ़ायदा होता है। तो सुलेमान अलैहिस्सलाम ने दाऊद अलैहिस्सलाम के ऊपर जो नेमतें हुई थी उनकी विरासत पाई थी। तो कह रहे हैं कि अल्लाह जो तूने उनके ऊपर भी नेमत की उसका भी शुक्र है। देखिए, अगर इंसान किसी बाइज्जत वालदैन के घर में पैदा हुआ है जिनके पास मालो दौलत भी है, तो इसमें उसका क्या कमाल है? क्या कोई कमाल है हमारा? हम कहीं अफ्रीका में पैदा हो जाते हैं, कहीं किसी जंगल के अंदर, कहीं एक झुग्गी में रहने वाले बेचारे जो बिल्कुल फाकों के अंदर है, वहाँ पर उनको पीने को पानी तक नहीं है, वहाँ पर भी पैदा हो सकते थे? यहाँ के एक बिल्कुल मुशरिक घराना है, अस्तग़फ़िरुल्लाह, उसमें भी कहीं पैदा हो सकते थे? यहाँ एक ऐसे लोग हैं जो कि दुनिया में बदनाम हैं, उनके घर भी पैदा हो सकते थे? लेकिन अल्लाह ताला ने हमें जिस जो नेमत दी, एक नेक नामी की और घर बार रहने को, खाने को, पीने को और एक इज्जत का मकाम, वो हमारे वालदैन के ज़रिए भी हमें मिला ना, तो उसके अंदर भी अल्लाह ताला का शुक्र अदा करना चाहिए कि तूने मेरे वालदैन पे भी जो नेमत की या अल्लाह, क्योंकि उसको अभी मुझे ही फ़ायदा हुआ है ना। तो ये औलाद के लिए ज़रूरी है कि वो वालदैन के ऊपर आई हुई नेमतों का भी शुक्र अदा करें। सूरह अकाफ़ में भी आपने देखा 15 आयत में इसी तरह दुआ सिखाई गई ना, इसी तरह की दुआ थी, जो कि आपने 40 साल की उम्र के अगर आप हो जाते तो फिर तो आपको वो दुआ याद कर लेनी चाहिए और हमेशा वो दुआ करते रहना चाहिए। उसमें भी यही है कि अल्लाह तू मुझे तौफीक दे कि मैं तेरे शुक्र अदा करूँ, क्योंकि शुक्र जो है ना ये भी इट्स सेल्फ एक नेमत है। आपको पता है ये भी नेमत है जो अल्लाह ताला ही दे, तौफीक तो इंसान शुक्र अदा करता है। दाऊद अलैहिस्सलाम ने कहा था ना, या अल्लाह ताला तूने मेरे ऊपर इतनी नेमतें की हैं, इतनी नेमतें की हैं, अल्लाह मैं तेरा शुक्र कैसे अदा करूँ, कैसे अदा करूँ तेरा शुक्र? शुक्र तो इटसेल्फ एक नेमत है ना, मैं तेरा कैसे शुक्र अदा करूँ? अल्लाह ताला मैं तेरा कहते हैं अल्लाह ताला मैं तेरा शुक्र अदा कर ही नहीं सकता। अल्लाह ताला फरमाते हैं यही मेरा शुक्र है कि आप ये समझें कि आप अल्लाह का शुक्र कभी अदा कर ही नहीं सकते। शुक्र एक नेमत है, अब वो नेमत भी मिल गई तो उसका फिर कैसे शुक्र अदा करेंगे? वैसे तो सारी नेमतों का हमें पता ही नहीं, हम उनका शुक्र अदा ही नहीं कर सकते, पता ही नहीं तो कैसे अदा करेंगे? लेकिन अगर करना चाहें भी तो नहीं अदा कर सकते, क्योंकि इतनी बेशुमार हैं और एक एक लम्हे में आप सांस का ही शुक्र अदा कर रहे हैं ना, तो वो भी एक नेमत है, एक नेमत है। आपने सांस का शुक्र अदा किया वो एक नेमत है, और आपने शुक्र की आपको तौफीक मिल गई ये भी एक नेमत। अब आप बाकी का कब करेंगे? बाकी नेमतों का किस टाइम पे आप शुक्र करेंगे? सांस ही हर वक्त आ जा रही है, उसका ही शुक्र अदा करने में सारी ज़िंदगी लग जाएगी, और अनगिनत नेमतें, उनको उनकी तरफ कब आपकी तरफ से शुक्रगुजारी होगी? और देखें ये अल्लाह के नबी हैं, और नबी से ज़्यादा शुक्र करने वाला भी कोई नहीं हो सकता। बात चूंटी की हो रही थी, इतनी छोटी सी अल्लाह की मखलूक की, जिसको कुचल के भी चले जाए ना तो कुछ भी नहीं होना। लेकिन इस बात के बाद भी सुलेमान अलैहिस्सलाम ने ये नहीं किया कि बस ओ चलो चलो बच बच के चलो, वो चूंटी को ना कुचल देना। ये तो जाहिर किया ही होगा उन्होंने कि भाई चूंटी को नहीं कुचला होगा, लेकिन सबसे पहले उन्होंने क्या किया? अल्लाह का शुक्र अदा किया। हमारा उसके ऊपर स्टेप लेने के ऊपर ज़्यादा फोकस हो जाता है चीज़ के, बजाय इसके कि हम शुक्र की नेमत की तरफ आएं। सुभान अल्लाह, कितनी बड़ी बात है सुलेमान अलैहिस्सलाम की। तो इसलिए आपकी कोई तारीफ़ कर रहा हो, आपकी ताकत को कोई अप्रिशिएट कर रहा हो, आपके बोलने को कोई सराह रहा हो, आपकी ड्रेसिंग को कोई समझ रहा हो कि बहुत ज़बरदस्त है, आपके घर बार बच्चों की कोई तारीफ़ करें, उसके बाद भी हमारा रवैया यही होना चाहिए कि मेरे अंदर ताकत नहीं, मेरा तो कुछ भी नहीं, अल्लाह ताला की दी हुई हर चीज़ है और अल्लाह मुझे इनके ऊपर शुक्र करने की तौफीक दे। نبی صلی اللہ علیہ وسلم نے دعا بھی سکھائی نا، جب کوئی آپ کی تعریف کرے تو پھر آپ نے یہ نہیں کہنا ہاں بھائی میں تو ڈیزرو ہی کرتی ہوں، میں واقعی میں نے محنت تو بڑی کی تھی، خود ہی کریڈٹ لے لے کے بیٹھتے جائیں. اول تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کسی کے منہ پہ اس کی تعریف نہ کی جائے، منع کیا اس سے. تو اگر کوئی تعریف کر ہی دیتا ہے تو پھر کیا کہیں؟ اللہم لا تؤاخذنی بما یقولون، اے اللہ میری اس پہ پکڑ نہ کرنا جو یہ باتیں کہہ رہے ہیں. واغفر لی ما لا یعلمون، اللہ مجھے معاف کر دینا اس پہ جو ان کو تو پتہ ہی نہیں ہے میرے گناہ کتنے ہیں، میرے گناہ تو نے چھپائے میں، اللہ ان کو تو پتہ بھی نہیں ہے، اللہ تعالیٰ وہ جو چھپے میں ان سے ان کو پتہ نہیں ہے، اللہ ان کو معاف کر دیں. وجعلنی خیر مما یظنون، اللہ مجھے اس سے بہتر بنانا جو یہ میرے بارے میں گمان کرتے. کتنی عاجزی والی دعا ہے نا، کتنی ہمبل کر دینے والی دعا ہے کہ تعریف کوئی کر بھی رہا ہے تو انسان اور جھک جائے، بجائے یہ کہنے کہ میں تو ایسا ہی ہوں، بلکہ نیچا ہو جائے، خود کو چھوٹا محسوس کرے کہ اللہ ان کو تو پتہ اگر چل گیا کہ میرے گناہ کتنے ہیں تو یہ تو میرے پاس سے بھاگ جائیں، میری تعریفیں نہ کریں، یا اللہ تو ان گناہوں کو معاف کر دینا. ہم الٹا کیا کرتے، یہ ہماری کوئی تعریف کرتا رہو تو ہم پھول پھول کے اور زیادہ، ہمیں تو اپنے گناہ تو کبھی یاد ہی نہیں آتے، ہمیں تو لگتا ہی نہیں، ہمیں تو لگتا ہے آج تو ہم تو پرفیکٹ ہو گئے. حالانکہ آپ کو پتہ ہے کہ اکثریت لوگوں کی صرف جھوٹی تعریفیں کر رہی ہوتی، کوئی ہی ہوتا ہے جو سچی بات کرے. لوگوں کو آج کل چاپلوسی کی بھی عادت ہو گئی ہے، بس ہر ایک کی تعریف کر دینا، وہ کوئی بھی کھڑا ہو اس کی تعریفیں، ہم اچھے بن جائیں نا تب تعریف کریں گے تو کوئی ہمیں اچھا سمجھے گا، تو تعریفیں کرتے رہو بس لوگوں کی چاپلوسیاں، اس کو چاپلوسی کہتے ہیں. تو وہ کہہ رہے ہیں، پہلے بھی دیکھیں انہوں نے کہا الحمدللہ، اب بھی کیا کہہ رہے ہیں؟ اللہ مجھے شکر کی توفیق دے، حالانکہ پیغمبر تو پہلے ہی شکر ادا کرتے ہوتے ہیں، پھر بھی کہہ رہے ہیں، اس لیے کہ شکر کبھی انف نہیں ہو سکتا، جتنا بھی شکر ادا کریں ہمیشہ کم ہی ہے. سبحان اللہ، اللہ اکبر. تو وہ شکر کی نعمت کی توفیق مانگ رہے ہیں، تو ہمیں بھی یہ مانگنی چاہیے کہ اللہ جتنی تو نے مجھے نعمتیں دی ہیں، اللہ مجھے توفیق بھی دے میں ان پہ شکر ادا کروں. اور یقین کریں ہمیں بہت شکر ادا کرنا چاہیے، کیونکہ ہم کروڑوں کروڑوں اربوں کھربوں لوگوں سے اچھے ہیں، یعنی اللہ تعالیٰ نے ہمیں اچھے حال میں رکھا ہوا، ہمیں اتنی نعمتوں سے نوازا ہے جو ہم ڈیزرو بھی نہیں کرتے ہیں، اور ہمارے والدین کو بھی دی ہیں. تو ہمیں تو اگر پیغمبر یہ دعا کر رہے ہیں تو ہمیں تو زیادہ ہی کرنی چاہیے. تو شکر مانگے اللہ سے کہ اللہ مجھ سے شکر کی نعمت مجھے دے دے. اور یہ بھی نہیں کبھی کہنا چاہیے ہاں یہ تو دنیاوی چیزیں ہیں نا، مجھے نہیں ان سے کوئی فرق پڑتا، یہ تو دنیاوی چیز ہے. وہ ایک دنیاوی چیز تھی نا کہ ایک بولی اس کی سمجھ آ گئی. انہوں نے یہ نہیں، تو آپ کو دنیا کی بھی چاہے کوئی نعمت ملے تب بھی تو اللہ کا شکر ادا کرنا چاہیے. آپ کو ایک اچھا گھر مل گیا، اچھی سفاری مل گئی، تو اس پہ اتنے اپنے آپ کو نا نیک سمجھیں کہ مجھے تو اس سے کوئی پرواہ ہی نہیں ہوتی، یہ بھی ناشکری ہے. مجھے نہیں اس کی پرواہ، اچھا مجھے گھر مل گیا تو مجھے نہیں اس کی پرواہ، مجھے تو چاہیے ہی نہیں تھا، میں تو ایک جھونپڑی میں بھی خوش رہ جاتی، جیسے پتہ نہیں ایک فالتو ہی چیز مجھے مل گئی، مجھے اچھا پہننے کو مل گیا، اچھا کھانے، مجھے نہیں پرواہ، مجھے تو سوکھی روٹی بھی مل جائے میں اسے، یہ کیا بات ہے؟ آپ کو اللہ نے اگر اچھی ایک نعمت دے دی ہے نا، ایک اچھا کھانا پینے کو دے دیا ہے، آپ کو اچھی ایک صحت دے دی ہے، اب اس کے اندر بے پرواہ ہونے کی ضرورت نہیں، یہ تو اللہ کی نعمت سے بے پرواہی ہے، بلکہ شکر کی ضرورت ہے. اللہ اکبر. وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ، اور اب اس کے بعد کیا مانگتے ہیں؟ اے اللہ مجھے توفیق دے کہ میں ایسا عمل کروں کہ جو تجھے راضی کر دے. انسان نیک عمل تو بہت ساری چیزوں کو نیک سمجھتا ہے کہ یہ بھی نیکی ہے، یہ بھی نیکی ہے، لیکن وہ کون سی نیکی ہے جس کی ہمیں تلاش ہونی چاہیے؟ وہ نیکی جو اللہ تجھے راضی کر دے. وہ نیکیوں کی تلاش نہیں کہ جس سے لوگ راضی ہو جائیں، لوگ تعریفیں کریں، لوگ میرے آگے پیچھے پھریں، لوگ کہیں آپ کتنی اچھی ہیں، لوگ کہیں آپ کتنی ٹیلنٹڈ ہیں، لوگ کہیں آپ کتنی نیک ہیں، وہ نہیں جس میں میں لوگوں میں شہرت پاؤں. ہم تو انہی نیکیوں کی طرف دوڑتے ہیں نا جس میں ہماری ناموری ہو جائے، ہم مشہور ہو جائیں، لوگ ہمیں کچھ سمجھنے لگیں. لیکن وہ کس نیکی کو پسند کر رہے ہیں؟ جس میں اللہ تو راضی ہو جائے، وہ نیکی کرا لینا، بس تو خوش ہو جائے. اس سے پتہ چلتا ہے کہ جستجو کیا ہے، اس سے پتہ چلتا ہے کہ طلب تڑپ کیا ہے، کہ اللہ بس تو راضی ہو جائے نا، بس وہ ایسا کام کوئی کرا لے، مجھ سے لے لے جس سے تو مجھ سے خوش ہو جائے. بس یہ وہی کر سکتا ہے جس کی اندر یہ اتنی ڈیزائر ہو کہ میں نے بس اپنے اللہ کو راضی کرنا. किस तरह राजी करूं, मुझे समझ नहीं आती। अल्लाह बस तू करा लेना ना वो काम, मुझे नहीं समझ है, तू मुझे तौफीक दे देना। अल्लाह अकबर। और फिर व अदखिलनी भी रहमती कफ़ी इबादिक सालिन, अल्लाह मुझे अपने नेक बंदों में, सिर्फ ये भी कहा जा सकता था दाखिल कर देना, लेकिन बीच में एडिशनल भी रहमती का, अल्लाह अपनी रहमत के साथ दाखिल करना, क्योंकि तेरी रहमत के बगैर कोई चीज़ पाई नहीं जा सकती। अल्लाह की रहमत क्या है? जन्नत। अल्लाह जन्नत भी अल्लाह की रहमत से मिलनी है ना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कोई अपने अमल से जन्नत में नहीं जा सकता, ये सिर्फ अल्लाह की रहमत ही है। लोगों ने पूछा क्या या रसूलल्लाह आप भी नहीं जा सकते? आपने फरमाया नहीं, मैं भी अल्लाह की रहमत के बगैर नहीं जा सकता। तो यानी अल्लाह तू अपनी रहमत करना और मुझे अपने नेक बंदों के दाखिल कर देना। नेक बंदे, ये दुआ यूसुफ अलैहिस्सलाम ने की थी, इब्राहिम अलैहिस्सलाम ने की थी, यहाँ पे सुलेमान अलैहिस्सलाम कर रहे हैं। इससे पता चलता है नेकों की सोबत, नेकों का साथ दुनिया में भी इंसान को नेकी पे जमाता है, गुनाहों से दूर करता है और इंसान के लिए बहुत बड़ी खैर है। और आखरत में भी नेकों का साथ ही मांगना चाहिए कि वहाँ पे भी अल्लाह मुकर्रब बंदों में अपने नेक बंदों के साथ मुझे रखना। और नेक बंदे कहाँ होंगे? वो जन्नत में होंगे। तो मेरा कोई अमल नहीं, मैं कहता कि मेरे तो अमल इतने अच्छे हैं, अल्लाह मुझे बस नेक बंदों के साथ ही अब दाखिल करना। नहीं, अल्लाह तू अपनी रहमत से, मेरा अमल कोई इतना है कि मैं अपने अमल को आगे बताऊं कि मेरे अमल इतने अच्छे हैं कि मुझे नेकों के साथ ही तो होना चाहिए, मुझे उनके साथ रखना क्योंकि मैंने इतनी नेकियां की हैं। अल्लाह नहीं, अल्लाह तेरी रहमत, अल्लाह तेरी रहमत, मेरे अमल तो कुछ भी नहीं है या अल्लाह, कि मैं उनका कहूँ कोई, उनकी कोई बात बयान करूँ कि मेरे अमल की वजह से, मेरा अमल क्या चीज़ है या अल्लाह, मेरा अमल तो कुछ नहीं। अल्लाह तूने अपनी रहमत से ही पार करना है, अल्लाह अपनी रहमत से ही तूने नेक बंदों में शामिल करना है, मुझे अपनी रहमत से ही नेकों की कंपनी दुनिया में भी दे देना और आखरत में भी। तो ये है आजी वाली दुआ भी। जब एक बंदे में आजी हो ना तो उसकी दुआओं में भी आजी नज़र आती है। वतफक्कदत तौयर, और उन्होंने खबर ली परिंदों की, अटेंडेंस समझ लें, यानी जायज़ा लिया, तफ्तीश की। तो उसमें फ़क़ाला मा लिया ला अरल हुदूद, तो फरमाया क्या बात है मुझे कि मैं हुदूद को नहीं देखता, हुदूद मुझे नज़र नहीं आ रहा। फिर भी ये नहीं कहा हुदूद कहाँ चला गया, सबसे पहले ये नहीं कहा, पहले अपने ऊपर कहा कि पता नहीं मेरी नज़र कुछ कमज़ोर हो गई है, मुझे ही नहीं नज़र आ रहा, हुदूद नहीं मुझे नज़र आया। तो इंसान जो बंदा है मोमिन होता है ना, सबसे पहले कोई भी कहीं कमी होती ना अपने ऊपर वो देखता है कि मेरी तो नहीं कोई खामी। और हमारा हाल क्या होता है कि सही भी चीज़ होगी ना तो उसमें भी हम दूसरे की खामी निकालेंगे कि भाई तूने ये काम इसके अंदर सही नहीं किया। कभी हम अपनी गलती को नहीं देखते, कभी अपनी कमी को नहीं सोचते कि हो सकता है मुझे ही ना नज़र आ रहा हो, वो धो ही यहाँ पे लेकिन मुझे ही नहीं नज़र आ रहा। हम काना मिनल गायबीन, या वो गायब होने वालों में से है, यानी बाद में ये कहा कि आप वो गायब है या मुझे नहीं नज़र आ रहा, पहले नहीं ये कहा कि वो गायब है, पहले कहा मैं मुझे अपनी तरफ कि मेरी तो नहीं कोई कमी कोताही, कि वो तो गैर हाजिर ना हो मुझे ही ना नजर आता हूं। लाउआदी बनना हो अदाबन शदीदन औल अदबहन्ना हो, मैं अगर वो ऐसे गैर हाजिर हुआ है तो मैं उसको जरूर सजा दूंगा, सख्त सजा, या फिर उसको ज़िबा कर दूंगा। औलयाती अन्नी भी सुल्तान मुबीन, या एक ही एक्सेप्शन हो सकती है कि वो मेरे पास कोई जेन्युइन रीजन लेकर आए, कोई वाज़ह दलील लेकर आए। अब कहा जाता है कि सब हाजिर होते थे तो हुदहुद की भी हाज़िरी ज़रूरी थी, और अगर अहम कोई मजलिस है उससे गैर हाजिर होना है तो फिर या तो एक्सक्यूज़ पहले लेना चाहिए, मांगना चाहिए कि भाई मैं इससे गैर हाजिर होंगी, या फिर कोई वाकई ऐसी जेन्युइन वजह होनी चाहिए। अगर कुछ भी नहीं है, जस्ट ऐसे ही है, तो देखें अब हम कहें वो तो बड़े आजिज़ थे, किसी को कुछ कहते ही नहीं थे, कुछ कहते नहीं थे, चाहे कोई कुछ भी करता रहे, चाहे कोई गैर हाजिर हो हाजिर हो, इससे पता चलता है ऐसा नहीं था, ऐसे ही नहीं, उनकी फ़ौज में इतना डिसिप्लिन था। वो फिर डिसिप्लिन में सख्ती भी करते थे कि ये नहीं कि कोई नाजायज़ फ़ायदा उठाए, कोई अपनी मनमानियाँ ही शुरू कर दे, किसी का जो दिल करता है वो करना शुरू कर दे, ये कोई आजी नहीं है, बल्कि ये डिसिप्लिन के ख़िलाफ़ वर्जी। तो कभी डिसिप्लिन कायम करने के लिए सख्तियाँ भी करनी पड़ती हैं। अब आप अपने बच्चों पे सख्ती करते हैं, आपको कोई शौक तो नहीं होता, लेकिन किस लिए करते हैं? डिसिप्लिन कायम करने के लिए, आप उनको चाहते हैं कि वो सही रहें, सीधे रहें, तो आप देखें यहाँ पर कि उन्होंने कहा मैं उसके साथ सख्ती से निपटूंगा, नहीं तो वो मेरे पास कोई जेन्युइन रीज़न लाए अपनी गैर हाज़िरी का। फ़मा का सा गैर बाई दिन, तो अभी थोड़ी देर भी नहीं गुजरी थी। फ़काला, तो उसने कहा, यानी हुदहुद आ गया, हाज़िर हो गया, उसने कहा अहद तो बी मालम तो हित भी, मैं एक ऐसी बात अहाता किया मैंने जो आपने अहाता नहीं किया। ये उसने बदतमीजी से नहीं कहा कि लो आप तो ऐसे हैं कि आपको तो कुछ पता ही नहीं कि क्या हो रहा है और मुझे पता है, मैं कोई ख़बर लाया हूँ, नहीं ये नहीं है, बल्कि अहाता नहीं किया, यानी वो बता रहा है कि मैं एक ऐसी ख़बर लेकर आया हूँ जो आपको उसकी ख़बर नहीं है, यानी अपना जेन्युइन एक्सक्यूज़ बता रहा है कि मैं एक बड़ी अहम बात लेकर आया हूँ, चूँकि वो आपके नॉलेज में नहीं है, तो इसलिए वो एक जेन्युइन एक्सक्यूज़ हो गया ना, क्योंकि अभी आपके वो नहीं उसका पता। इससे पता चलता है सुलेमान अलैहिस्सलाम को इल्मुल गैब नहीं था, वरना वो कहते मुझे तो सारी जगह का पहले ही पता है, ठीक है, वो ये नहीं था कि वो हर जगह का। ये भी कहा जाता है कि हुदहुद का ये ड्यूटी थी एक तो कि वो ज़मीन के नीचे जहाँ पे पानी होता था उसका बता देता था कि यहाँ पानी है, यहाँ पे खुदाई करें पानी निकल आएगा। दूसरी ये भी कहा जाता है कि वो हुदहुद जो था वो समझ लें एक जैसे आप मीडिया कह लें, मीडिया कह लें कि अपनी खबरें जगह जगह से ला के देता था, ये उसका काम था कि रिपोर्टर समझ लें मीडिया तो नहीं, रिपोर्टर रिपोर्टर था कि भाई वहाँ से खबर ला रहा है या वहाँ से, तो वो दूर दूर उड़ के जाता था और ख़बरें लाता था, तो किसी मुहिम पे हो सकता है उन्होंने भेजा हो तो वह वहाँ पे चला गया हो और अब खबर लेकर आया कि मैं एक ऐसे एक चीज़ को इल्म लेकर आया हूँ। वह जिएतुका मिन सबा इन, और मैं लाया हूँ सबा से, ये कौम का भी नाम है और इलाके का भी नाम है, और ये यमन में इलाका था। अब यमन कहाँ यमन है और कहाँ इनकी हुकूमती शाम में, शाम का इलाका उस वक्त ये सारा फ़लस्तीन जॉर्डन लबनान और जो इस वक्त का सीरिया है ये सारा शाम ही कहलाता था, तो वो नॉर्थ में और कहाँ साउथ में जाके यमन है, तो इतनी दूर वो उड़ के गया। बिनबा यकीन, मैं एक यकीनी ख़बर लाया, यानी ये ऑथेंटिक ख़बर है, क्योंकि ख़बर जब तक ऑथेंटिक ना हो उस वक्त तक उसका फ़ायदा नहीं है। आप देखिए ख़बरें तो बहुत सारी होती हैं लेकिन आजकल झूठी ख़बरें ज़्यादा हैं, हर एक यूट्यूब पे और उस पर बैठ गया या व्हाट्सएप पे पता नहीं ख़बरें बना बना के भेजते रहते हैं, यकीनी ख़बर आप हमारा चैनल सब्सक्राइब करें और पता नहीं क्या करें, क्योंकि क्या ये भी कोई ख़बरें हैं जो कोई घर बैठा ही बना रहा है, उसने इससे साजिश कर ली, और लोग इतने शौक से सुन रहे होते हैं कोई तहकीक नहीं करता कि ये कोई ख़बर सही भी है या नहीं, बस चैनल को सब्सक्रिप्शन की शौक होता है, उनको उन्होंने पैसे बनाने होते हैं, वो जितनी सनसनी फैलाएंगे उतने ही उनकी क्लिक्स होंगे और उतने ही उनको पैसे मिलेंगे। तो देखें आप हमें भी इस पे तवज्जो करनी चाहिए कि खबर यकीनी की तरफ हम जाएं, ना कि सुनी सुनाई हर बात को पकड़ लें। इन्नी वजद तू मरातन, फिर वो बताता है कि क्या खबर है कि मैंने पाया एक औरत को तमली को हम जो मालिक है उनकी हुक्मरान है उनकी, वह ऊती ऊतियत मिन कुल्ली शईन, और वो दी गई है हर चीज़। यहाँ पे भी हर चीज़ का मतलब क्या है कि बड़ी नीमतें उसके पास, वाला अर्शुन आदीम, और उसके पास बड़ा ज़बरदस्त तख्त है उसका, एक ऐसी मलका मैंने देखी है पाई है, यानी मलका कौन थी, बिलकीस उसका नाम तफसीरों में है, और ये सारा जायज़ा लेके हुदहुद आया। वजदतुहा व कौमहा यसजुदूना लिश्शम्सि मिन दूनिल्लाह, वो सूरज की पूजा करते हैं उसको सजदा करते हैं अल्लाह को छोड़ के। इसका मतलब है कि एक तो परिंदा है लेकिन उसको भी तौहीद का पता है कि अल्लाह ताला ही डिज़र्व करता है कि उसको सजदा किया जाए, ये जो इंसान भी ना समझ सके, ये जानवर वगैरह इनके अंदर सब में तौहीद है, इनमें कोई शिर्क नहीं करता। वो हुदहुद ने ये बात नोट की और लाके ये बता रहा है। अरे आप देखिए ना यहाँ से पता चलता है कि सुलेमान अलैहिस्सलाम की बादशाहत के अंदर रोल्स सबको दिए गए थे कि आपने क्या काम करना है, और सुलेमान अलैहिस्सलाम ये नहीं कि बादशाह बन के आराम करते रहे, बल्कि वो दीन के काम को आगे बढ़ाने के लिए नबी भी है ना, दीन के काम को आगे बढ़ाने के लिए कोशिशों में लगे हुए, और आप आगे भी इसमें देखेंगे। अब एक आप वैसे देख लें एक बादशाह हो तो उसका काम फिर क्या हो जाता है, खाना पीना ऐश आराम और ऐशों के अंदर बस पड़े रहना और लग्जरीज में होते रहना, अब उसको क्या कि कौन किस दीन के ऊपर है और उसको क्या फिक्र के कौन क्या कर रहा है, बस हमें तो अपनी बादशाहत से मतलब है। लेकिन वो ऐसे बादशाह नहीं थे, तो ये जब खबर वो लेकर आया और उसने ये कहा वज़ैन लहुम शैतानु आमालहुम, और शैतान ने उनके आमाल उनके लिए मुज़ैन कर दिए। इससे पहले सूरत के स्टार्ट में अल्लाह ताला ने फरमाया कि हमने उनके लिए आमाल मुज़ैन कर दिए, यहाँ पे कहा गया शैतान ने मुज़ैन कर दिए। बात यह है कि मैंने जैसे आपको बताया था कि अल्लाह ताला जब देखता है कि इंसान की रविश ऐसी है तो वो उसको छोड़ देता है, शैतान के वो फिर चुंगल में फंस जाता है। शैतान उसके आगे उसके आमाल को खूबसूरत ब्यूटिफाई करके उसके गुनाहों को दिखाता है कि ये शेर की सबसे अच्छी चीज़ है, ये सूरज के बगैर तो ज़िंदगी ही नहीं है। तो सूरज के साथ ही हरारत है, लाइफ है, रोशनी है, तवानाई है, तो सूरज ही खुदा है, यही उनको खूबसूरत बना के दिखा दिया था। फिर जब इंसान के आगे उसका बुराई खूबसूरत बन जाए तो वो अपने अमल पे मुतमईन हो जाता है, फिर उसको कोई परेशानी नहीं होती वो काम करने में, वो काम उसको अच्छा ही लगने लगता है, तो वो गुनाह के कामों को मुज़य्यन करता है। और देखिए यहाँ पर उसने सारी रिपोर्टिंग दी और वो ये भी कहा फसद्दा माने सबील, तो फिर इसने रोक दिया उनको इस रास्ते से। किस चीज़ ने रोक दिया? इस शिर्क ने उनको रास्ते से रोक दिया। किस रास्ते से? सिराते मुस्तकीम के। फहम ला यहतदून, पस वो हिदायत पर नहीं आते। इस वजह से वो हिदायत पे नहीं आ रहे क्योंकि वो अपने शिर्क में ही लगे हुए, और शैतान ने उसी शिर्क को उनके लिए इतना खूबसूरत बना दिया कि वो उसके अंदर ही गर्क है। अल्लाह अकबर। अब देख लें कि उसने पहले उनकी ज़ाहरी हालत बताई कि उनमें क्या क्या है, वो कैसे हैं। कहा जाता है कि इस मलका का तख्त बहुत अजीम था, वाकई सोने चांदी और हीरे जवाहरात से जड़ा हुआ था, और कितना उसकी बहुत ही बड़ा था, कहते हैं 80 गज था बड़ा और बेहद वज़नी था। तो उसकी बात बताई कि इतनी ज़बरदस्त वो मलका है और उसके पास हर चीज़ है, लेकिन इतनी समझ नहीं है कि जो है किसको पूजा जाए, तो वो सूरज को पूजने लगे और इसी में लगे हुए हैं, इसी को वो सही समझ रहे हैं, गुमराही में। और फिर यही नहीं, सिर्फ क्या कहता है, इतना हुदहुद देखें कितनी उसकी समझदारी। हम सोचते हैं ना कि ये परिंदे हैं या ये चूंटी है, इसको क्या पता, इसको क्या पता क्या हो रहा है, सारी चीज़ें ये नोट कर रहे होते हैं। ऐसे ही नहीं, क़यामत के दिन हमारी इर्द गिर्द की दरो दीवार भी गवाहियाँ देगी, ये ज़मीन भी बोलेगी, ऐसे ही नहीं बोलेगी, सब चीज़ वॉच कर रही है हमें। अब एक चूंटी तक को पता है कि सुलेमान भी है, चलो सुलेमान का पता चल जाता अलैहिस्सलाम का, और उनका लश्कर का भी पता है, ये भी पता है कि ये नेकोकार हैं, ये ऐसे ही किसी के ऊपर जुल्म नहीं करते कि कुचलते हुए चले जाएं, उनको शौक है कभी चूंटियों को कुचलें। और फिर ये हुदहुद भी देखें इतना समझदार, तो और वॉच कर रहा है। तो ये जिन जानवरों को, परिंदों को, चूंटियों को हम बेकार और छोटा सा और ऐसे ही हकीर सा समझते हैं, इनमें भी कितनी सेंस होती है और ये कितना इनको समझ है कि ये क्या हो रहा है, नेकी है या कोई गुनाह है। अल्लाह यस्जुदु लिल्लाह, क्यों नहीं वो सजदा करते अल्लाह को? इसकी समझ नहीं आ रही कि ये कैसे हो सकता है कि इनको इतनी सेंस ना हो कि अल्लाह ताला को सजदा करना है ज़रूरी। अल्लाह दी युखरिजुल खब अफिस समावाति वल अर्द, वही तो है जो दाने को निकालता है छुपी हुई चीज़ों को, या दाने को, या मुखफी खजानों को, या कोई भी जो छुपी हुई चीज़ है उसको निकालता है आसमानों से और ज़मीन से। देखिए दाना भी अल्लाह ही निकालता है ज़मीन से, खजाने भी अल्लाह ही निकालता है, और तेल और मादनियात ये अल्लाह ताला ने ज़मीन में रखे हुए, आसमानों से तो कितनी चीज़ें क्या क्या निकलती हैं, अल्लाहु आलम। बारिश को हम उतरते हुए देखते हैं, फरिश्ते आते हैं, और क्या क्या है वो अल्लाह ताला बेहतर जानता है। वह आलम माँ तो खून व माँ तो आलिनून, और वो जानता है जो तुम छुपाते हो और जो तुम ऐलान करते हो, वो सब कुछ जानता है। फिर उसको छोड़ के, हुदहुद को इतना भी देखें पता है, वो उसको छोड़ के सूरज की पूजा कर रहे हैं, यानी ये अकल से बियॉन्ड बात है। और देख रहे हैं इंसान को ये बात समझ नहीं आती। अब आप देखें यहाँ पे एक बात नोट करने की कि सुलेमान अलैहिस्सलाम ने इतनी छोटी सी एक परिंदा है लेकिन उसका भी नोटिस लिया उन्होंने कि ये गायब है, और फिर उसको डिसिप्लिन करने के लिए ये भी ऐलान किया कि कोई सब लोग सुन लें ताकि कोई भी आइंदा ऐसी चीज़ ना करें कि अब वो अगर उसने कोई जेन्युइन एक्सक्यूज़ ना दिया तो मैं उसको ज़िबा करूँगा या उसको बड़ी सख्त सज़ा दूँगा। ये डिसिप्लिन की बात, और डिसिप्लिन से ही हुकूमतें या किसी भी जगह पर डिसिप्लिन कायम नहीं, चाहे वो कोई इदारा है, चाहे कोई घर है, चाहे कोई मस्जिद है या कोई मुल्क है, जहाँ पर डिसिप्लिन नहीं है और हर एक मदर पिदर आज़ाद है, जो जिसका दिल चाहता है करता जाएगा, तो फिर वहाँ पे क्योस ही होगा, वहाँ वो सोसाइटी कोई सही नहीं चल सकेगी। ये भी पता चलता है कि एक बादशाह को अपने अवामुन नास का ख़बर होनी चाहिए, छोटे से छोटे कारकुन की भी ख़बर होनी चाहिए, ये कि ये नहीं कि सबको खुला ही छोड़ा हो। और क़यामत के दिन इसकी पूछ होगी हुक्मरानों में से। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में से हर एक राई है जो उससे उसके रैयत के बारे में पूछा जाएगा। औरत अपने घर की हुक्मरान है, उससे उसके बच्चों के पूछा जाएगा। मर्द भी हुक्मरान है, उससे भी पूछा जाएगा। तो ये नहीं कि वो बच्चे जो मर्ज़ी कर रहे हैं, हमें क्या, जो मर्ज़ी करते रहें, जो मर्ज़ी पहने बेटियाँ, जो मर्ज़ी बेटे करें, हमें क्या इससे। बच्ची क्या, आजकल मॉडर्न ज़माना है, बच्चे तो ऐसे ही करते हैं। ये नहीं, हमसे सवाल होना है इनके बारे में, हमसे हमारे घरों के बारे में सवाल होना है। क्या फेंक रहे हैं, क्या रख रहे हैं, कितना कुछ खाना गार्बेज में जा रहा है, क्या क्या कर रहे हैं, सब के बारे में पूछा जाएगा। कितना इसराफ हो रहा है, कितनी चीज़ें ज़ाया की जा रही हैं, या घर में क्या क्या अल्लाह की नाफरमानियाँ हो रही हैं, हमसे, ये हमारी रईयत है, हमसे पूछा जाएगा। तो जो मुल्क का हुक्मरान है उससे मुल्क के बारे में पूछा जाएगा। घर का हुक्मरान है, आप घर की जिम्मेदारी आपके ऊपर है, आपसे उसके बारे में पूछेगा। अगर आप किसी इदारे के हेड हैं उसके बारे में पूछा जाएगा, जितने आपके सबॉर्डिनेट्स हैं उनके बारे में पूछा जाएगा। ऐसे ही तो नहीं उम्र फारूक रोते थे और फरमाते थे फुरात के किनारे कोई कुत्ता भी भूखा मर गया तो उम्र से इसके बारे में पूछो कि उनको ये डर लगता था। हम जिम्मेदारियां तो लेते हैं और बहुत खुशी से लेते हैं और उसके ऊपर बहुत हमें अच्छा लगता है कि हम किसी जगह के सरबराह बन गए, या चलो 4 लोगों के ऊपर ही हमें हेड बना दिया गया, या 10 लोगों का हमें लीडर बना दिया गया, या इंचार्ज बना दिया। उसके बाद जिम्मेदारी पूरी करना किसका काम है, ये हमें परवाह नहीं होती। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर कोई हुक्मरान ऐसा हो कि वो अपनी रईयत के साथ धोखा करता हो, अब रईयत चाहे छोटी है चाहे बड़ी है, हुक्मरान की बात हो रही है कि चाहे वो स्टेट का हेड है, घर का हेड है, कहाँ का भी है, ठीक है ना, कोई हुक्मरान अगर ऐसा हो कि वो अपनी रईयत के साथ धोखा करता हो, यानी उसको कोई फिक्र ही नहीं है कि इनको कुछ हकूक मिल रहे हैं या नहीं, उनकी आंखों में धूल झोंकता है, वोट तो ले लेता है, उसके बाद पता ही नहीं है कि किसका क्या, झूठ सच जो मर्जी जुल्म उनके पर हो रहा है उसको परवाह ही नहीं है, और वो इसी हाल में मर गया ऐसा होकर मना, तो अल्लाह ताला उस पर जन्नत हराम कर देता है। अब एक हदीस ही इन लोगों को पता चल जाए जो हुकूमतों के पीछे या ओहदों के पीछे भागते हैं कि हमसे सवाल होना है, और अगर हमने इनको धोखा दिया, आज बड़ी बड़ी बातें कर ली और कल को उसके बाद इनकी परवाह नहीं की, तो लोग तौबा करें, हमें उनको घसीट घसीट के लाना पड़े, खुदा के लिए कुर्सी ले लो, वो कहें हमने नहीं कुर्सी लेनी, ये कुर्सी के ऊपर तो हमसे सवाल होना, लेकिन इन चीज़ों की परवाह ही नहीं है। तभी आप देखते हैं कि लोग भीख मांगते हैं कि खुदा के लिए हमें ये कुर्सी दे दो, हम चिमट जाएं बस इससे, लेकिन सोचें अल्लाह ताला उस पर जन्नत हराम कर देता है जो धोखा देता है, और इसमें तो आज है ही धोखा सियासत में ख़ास तौर पे। इसके अलावा भी देख लें, जहाँ पर भी कोई ओहदा चाह रहा होता है वो लोगों को कितनी झूठी बातें करता है, मैं ये कर दूंगा, मैं आपके लिए फ़लाँ करूँगा, ऐसा करूँगा, और उसमें कुछ भी नहीं होता। इसी हाल में अगर मर गया यानी उसने तौबा नहीं की ना, तो फिर उस पर जन्नत हराम है। तो रईयत की जिम्मेदारी बहुत बड़ी होती है, उनकी फ़िक्र करना, उनकी निगरानी करना, वॉच करना, उनको उनको जहन्नुम से बचाने की कोशिश करना, उनकी दुनिया और आखरत दोनों के लिए फ़िक्रमंद रहना और उसको संवारने का इंतज़ाम करना, उनके हकूक़ अदा करने की कोशिश में लगे रहना, चाहे वो बच्चे हैं, चाहे वो घर है, चाहे वो आप कोई राया है, चाहे कोई भी किसी फॉर्म में भी हैं, लेकिन इन जो भी राई बने उससे रईयत का सवाल होगा और उसको ज़रूरी है कि वो उनका ख्याल रखे। आप इससे सोच नहीं रहे कि सुलेमान अलैहिस्सलाम को क्या पड़ी थी छोटे से परिंदे के बारे में पूछने की और इतनी बड़ी उसकी बारे में बात करने की, उनका तो इतना ही बड़ी लश्कर था, वो छोड़ भी देते उसको, ना आए वो अपना ही नुकसान करेगा, हमें क्या। तो जो गैर हाजिर हो उसके बारे में भी पूछना चाहिए, ये नहीं कि सिर्फ जो हाजिर है, देखना चाहिए कि क्या कोई मसला तो नहीं हो गया। अल्लाह ला इलाह इल्ला हुवा रब्बुल अर्श अज़ीम, लेकिन अल्लाह वो इला है कि उसके अलावा कोई इलाह नहीं, वही है सच्चा इलाह, और वो है रब है अर्श अज़ीम का। वो देखें जो तख्त की जो मलका का तख्त था उसके बारे में तो कहा ना कि वो बड़ा अजीम है, लेकिन अल्लाह ताला का अर्श है जो असल में अजीम है। लोगों की तो जो चीज़ें हैं वो हकीर है, चाहे वो दुनिया की कितनी बड़ी वो चीज़ों, हमारी आंखें उनको देख के इतनी इम्प्रेस हो जाती हैं, लेकिन असल अल्लाह ताला की बादशाहत और उसका اقتدار وہ عظیم ہے. قال سننظر اصدقت ام کنت من الکاذبین. دیکھ لیں اب سلیمان علیہ السلام کتنے سمجھدار تھے. انہوں نے یہ نہیں کہا اچھا یہ ایسا ہے ابھی ہم ان کے اوپر حملہ کرتے ہیں, وہ سورج کو پوج رہے ہیں ابھی میں ان کے پاس کوئی بھیجتا ہوں. کہتے ہیں میں پہلے دیکھوں گا کہ تم سچ کہتے ہو یا جھوٹ. کبھی ہم نے بھی خبر کی کہیں سے ہمیں مل رہی ہو تو یہ سوچا کہ ہم اس کے اوپر یقین کرنے سے پہلے دیکھ تو لیں یہ سچ بھی ہے یا جھوٹ. بس جو بھی ہمیں کچھ سنا رہا ہے نا, میں نے تو دیکھا کہ جو جس کی طرف ہوتا ہے وہ اس کی فیور کی جو خبر آئے گی اس کو سچ سمجھے گا, اور جو اس کی اگینسٹ آئے گی وہ اس کو جھوٹ سمجھے گا. بس یہ ہمارا کرائٹیریا ہے, یعنی ہم اپنا ایک مائنڈ پہلے بنا لیتے ہیں, پھر جو ایسی خبریں آتی ہیں ان کو اس طرح ہی لیتے ہیں کہ ہم نے کس کو سچ سمجھنا ہے, جو ہماری جس چیز کو ہم فیور کر رہے ہیں جو اس کے مطابق ہے, اور کس چیز کو ہم نے جھوٹ سمجھنا ہے جو اس کے اگینسٹ ہے. ہم کبھی بھی تحقیق کا تو سوچتے ہی نہیں کہ ہم کوئی تحقیق کریں یا ہم پتہ نہیں یہ سچ بھی ہے یا نہیں, یہ تو خیال آتا ہی نہیں, بس یہ ٹھیک ہے کیونکہ یہ میری فیور میں. اذهب بکتابی, انہوں نے فرمایا جاؤ لے جاؤ میری میرا یہ خط. کتاب کا مطلب یہاں پہ کیا ہے, خط, لکھی ہوئی چیز. فالقہ الیہم, تو ڈال دو اس کو ان کی طرف. کن کی طرف؟ وہ جو ملکہ سبا اور اس کے لوگ ہیں. ثم تول عنہم, پھر ہٹ جاؤ ان کی طرف سے. فانظر ماذا یرجعون, پھر دیکھو گے کیا کچھ وہ جواب دیتے ہیں, پھر ان کا جواب میرے پاس لے کر آؤ. یعنی تم جاؤ پھر ان کے آگے خط ڈال دینا, پھر خود پیچھے ہٹ جانا اور ذرا واچ کرو کہ وہ کیا بات کر رہے ہیں کیا کہہ رہے ہیں. اب وہ ہدہد گیا خط لے کے. اب پرندوں کے ذریعے خط و کتابت اس زمانے میں بھی ہوتی تھی, تو اب یہ معاملے کی تحقیق کس طرح وہ کر رہے ہیں سلیمان علیہ السلام کہ جاؤ, کیونکہ خود کو کوئی پتا تھا نا جن کی خبر لا رہا ہے کہ جاؤ اب جا کے دیکھ کے آؤ. تو وہ لے کے گیا خط اور اس نے ڈالا. قالت یا ایھا الملأ, وہ بولی ملکہ بولی اے اہل دربار, انی القی الیہ کتاب کریم, میرے پاس ایک خط آیا ہے جو بڑا معزز ہے. کہا جاتا ہے کہ سلیمان علیہ السلام کی یعنی ان کو ان کی جو شہرت تھی یا ان کا نام تھا دوسری جگہوں میں بھی تھا. ظاہر ہے اتنے بڑے بادشاہ تھے تو ایسا تو نہیں ہو سکتا کہ کبھی کسی کو پتہ ہی نہ ہو ان کے بارے میں. دوسرا یہ خط سیلڈ تھا, اور کسی کی طرف سے ایک سیلڈ خط آنا یہ بھی پتہ چلتا ہے کہ کوئی شاہی پیغام ہے, کوئی ایسے ہی نہیں ہے کہ کسی نے ایسے خود ہی لکھ کے بھیج دیا. انہ من سلیمان, یہ سلیمان کی طرف سے, اس سے پتہ چلا کہ اس نے خط بھی پڑھا اور خط میں لکھا ہوا تھا کہ یہ سلیمان علیہ السلام کی طرف سے ہے. اور یہ بھی کہا جاتا ہے کہ پہلے اوپر لکھنا چاہیے کہ یہ کس کی طرف سے, نہ کہ سارا خط لکھ کے من جانب فلاں. ہمارے ہاں تو یہی دستور ہوتا ہے نا, حالانکہ زیادہ یہ بہتر ہے کہ فرام دس ٹو دس یہ ہونا چاہیے. وَإِنَّهُ بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ, اور وہ کہتا کیا خط میں لکھا ہوا ہے, بسم اللہ الرحمن الرحیم. اس کے اوپر میں تھوڑی سی بات کرنا چاہوں گی بسم اللہ کے اوپر, کہ بسم اللہ میں پہلے بھی بتا چکی ہوں سورہ فاتحہ کے بھی شروع کے اندر, لیکن ریوائز تھوڑا سا ہو جائے کہ جب ہم کہتے ہیں بسم اللہ تو دراصل ہم اس بات کا اقرار کرتے ہیں کہ تمام اللہ کی جو صفات ہیں نا جو بھی ہیں ان میں وہ اکیلا ہے, کوئی اس جیسا نہیں ہے. اور جب بسم اللہ کہا تو آپ دیکھیں, آپ نے کبھی نوٹ کیا کہ اس میں کوئی ورب نہیں ہے اللہ کے نام سے. واٹ اللہ کے نام سے, کیا مطلب ہے اس کا اللہ کے نام سے جو رحمان اور رحیم؟ کہیں یہ نہیں ہے کہ میں اللہ کے نام سے کھا رہی ہوں, میں اللہ کے نام سے پی رہی ہوں, میں اللہ کے نام سے ڈرائیونگ شروع کر رہی ہوں, میں اللہ کے نام سے گھر سے نکل رہی ہوں, کچھ بھی نہیں, اللہ کے نام سے بس. تو علامہ آلوسی کہتے ہیں کہ با کا مطلب ہے مدد مانگنے کے لیے, یہ با بسم اللہ کا, کہ اس کی مدد کے ساتھ, اللہ اکبر, اس کی مدد کے ساتھ, اس کے نام کی مدد کے ساتھ میں. لیکن پھر آگے بھی کچھ نہیں ہے کہ اس کی نام کے مدد کے ساتھ, مگر کس چیز میں مدد کے ساتھ؟ مطلب ہے ہمیں تو ہر وقت میں ڈفرینٹ مدد چاہیے ہوتی نا, کبھی ہمیں بھوک لگی ہے تو ہمیں کھانا چاہیے, تو یہ اللہ کی مدد چاہیے کہ وہ مجھے کھانا دے دے. کبھی مجھے مدد چاہیے کہ مجھے علم کے لیے میں بیٹھی ہوں علم حاصل کرنے کے لیے, تو مجھے مدد چاہیے کہ مجھے سمجھ آ جائے. کبھی میں امتحان کے لیے بیٹھی ہوں مجھے اس میں مدد چاہیے, کبھی شادی کرنے کے لیے بیٹھی ہوں تو اس میں مدد چاہیے, کبھی اولاد کا حصول مجھے چاہیے تو میں مجھے اس میں مدد چاہیے. تو مدد تو بہت ساری چیزوں میں چاہیے ہوتی, تو کس میں مدد مانگی جا رہی ہے؟ جب میں کہتی ہوں بسم اللہ تو میں کیا کہہ رہی ہوں؟ تو کسی ایک چیز میں نہیں, ہر چیز میں یعنی مجھے مدد چاہیے. اللہ تعالیٰ نے اسی لیے یہاں پر یہ نہیں ڈیفائن کیا کہ کس چیز میں. اگر ایک چیز کہہ دی جاتی نا میں اللہ کی مدد چاہتی ہوں کھانے میں، تو صرف کھانے کے لیے اسپیسیفک ہو جاتی، لیکن ہمیں تو سارا دن میں ہر وقت مدد چاہیے، کہیں ہمیں اللہ تعالیٰ کا نام العلیم چاہیے، کہیں الرزاق چاہیے، کہیں الشافی چاہیے مجھے شفا چاہیے، کہیں مجھے کنفیوژن ہے تو مجھے ہادی چاہیے، مجھے طاقت چاہیے تو مجھے القوی چاہیے، تو اللہ تعالیٰ کے تو بہت سارے نام ہیں جن سے اس کو پکارا جانا چاہیے، تو لیکن جب کہتی ہے بسم اللہ اللہ کے نام سے، تو اس میں ساری اللہ کی صفات آ گئیں، چاہے مجھے طاقت چاہیے، چاہے مجھے شفا چاہیے، چاہے مجھے علم چاہیے، چاہے مجھے کامیابی چاہیے، چاہے مجھے رزق چاہیے، سب چیزیں آ گئیں اس میں۔ تو جب انسان صبح اٹھ کے کہہ دے بسم اللہ ہر کام کے لیے، تو دن گزارنے کے لیے جتنے بھی کام ہیں ہر چیز کے اندر جب آپ بسم اللہ کہتے رہیں گے تو اس میں ہر اللہ کا نام آ گیا، چاہے کھانا پینا چاہیے، چاہے حفاظت چاہیے، جو بھی چاہیے، خیر، برکت، عافیت، سکون۔ اب میں یہ نہیں کہوں گی مجھے گھر سے نکلنے کے لیے اب اللہ کا نام کی مدد چاہیے، گھر سے نکلنے کے لیے اللہ کے نام کی مدد چاہیے، کھانے کے لیے اللہ کے نام کی مدد چاہیے، مجھے اب رزق حلال کے لیے، یہ مجھے کہنے کی نہیں ضرورت۔ بس وہ مجھے ورب جب میں نے اس کام سے پہلے بسم اللہ کہہ دیا تو ہر اس کام کے لیے بسم اللہ کافی ہو گیا، ورنہ نام لیا جاتا تو پھر ہم ہر چیز کے لیے یوز نہیں کر سکتے تھے۔ تو جب آپ بسم اللہ کہہ دیتے ہیں تو دوسری اس میں اہم بات یہ ہے کہ ہم بتا دیتے ہیں کہ اللہ میں محتاج ہوں، اللہ میں کچھ کام بھی خود نہیں کر سکتی، اے اللہ مجھے تیری مدد چاہیے، ہر چیز میں ہی جب آپ نے کہہ دیا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا نا کہ جو کام بسم اللہ سے نہ شروع کیا جائے وہ جڑ کٹا ہوتا ہے، اس میں کوئی برکت نہیں ہوتی۔ تو یہ جب آپ بسم اللہ کہتے ہیں تو اللہ کے نام کی برکت بھی اس میں آ جاتی ہے، اللہ تعالیٰ کا نام بڑا برکت ہے، وہ برکتیں اس کے اندر آتی ہیں تو وہ کام ہو جاتا ہے آپ کے لیے، اس کام میں آسانی ہو جاتی ہے آپ کے لیے، اور وہ کام ہوتا ہی چلا جاتا ہے جب آپ نے کہہ دیا کہ اللہ میری تو طاقت نہیں مجھے تیری ضرورت ہے، تو پھر ظاہر ہے اللہ کی مدد آئے گی اور وہ کام آسان ہوگا۔ پھر آپ دیکھیں اللہ تعالیٰ اپنی دو صفات لے کر آیا الرحمن الرحیم، جبکہ اللہ تعالیٰ علیم اور حکیم بھی لا سکتا تھا، ہمیں پہلے پتہ ہے پڑھا ہے نا حکیم اور علیم، عزیز الحمید بھی لا سکتا تھا، رحمان اور رحیم کیوں لایا؟ کیونکہ کوئی کام بھی آپ کرنے لگیں تو ہر دفعہ کام کرنے سے پہلے میرے ذہن میں آ جائے کہ میرا رب بڑا رحم کرنے والا ہے، وہ تو بڑا ہی مہربان ہے۔ رحمان کے اندر کیا ہے؟ اللہ تعالیٰ کی محبت بھی ہے، اس کی کیئر بھی ہے، اس کی رحم بھی ہے، اس کا رحمت بھی ہے، اور بہت مبالغہ ہے، فعلان کے وزن پہ بہت مبالغہ، کہ آپ کی سوچ سے بھی باہر ہے کہ وہ کتنا رحم کرنے والا ہے۔ تو اللہ تعالیٰ تو ہم پہ بھی رحم فرما دینا، اس دنیا میں بھی اور آخرت میں بھی، کیونکہ تو الرحمن ہے۔ اور دوسری بات اس میں یہ ہے کہ یہ صفت ہر وقت کام کر رہی ہے، ان پلے ہے آل دا ٹائم، یہ نہیں کہ کسی اسپیسیفک ٹائم کے اوپر ہوگی، اس وقت ہوگی جس وقت ہمیں یہ ضرورت ہوگی، اس وقت ہوگی جس وقت کہ ہمیں ہم آخرت میں جائیں گے آج تو نہیں ضرورت، اس وقت ہوگی جب ہم قبر میں جائیں گے، نہیں، ہر وقت اللہ ضرورت ہے، سوتے میں بھی ضرورت ہے، جاگتے میں بھی ضرورت ہے، زندگی میں بھی ضرورت ہے، موت کے بھی، ہر وقت ہی ضرورت ہے۔ تو یہ صفت وہ ہے جو کام کر رہی ہے ہر وقت، اور فعلان میں ایک بات یعنی اس وقت کام کر رہی ہے، رائٹ ناؤ کام کر رہی ہے، اس کے لیے انتظار نہیں آپ کو کرنا، اس وقت میں بھی یہ ان پلے ہے، ٹھیک ہے۔ اور فعلان کے وزن پہ اس میں ایک بات اور آ جاتی ہے کہ اس میں پرماننٹ ہونا نہیں ہے، پرماننٹ ہونا۔ تو اب آپ دیکھیں اس کو تھوڑا سمجھیں کہ فعلان کے وزن پہ جتنے بھی ہیں، جیسے عطشان ہے بہت زیادہ پیاسا، تو اب اس کی پیاس کب بجھے گی؟ جب اس کو پانی مل جائے گا۔ اور رحمان بہت زیادہ رحم کرنے والا، تو یہ رحم کب تک ہوگا؟ جب تک انسان اس کو اپنے سے خود دور نہیں کر لیتا، تب تک یہ چلتا ہی رہے گا، جیسے پیاسے کی پیاس بجھے گی نہیں جب تک اس کو پانی نہیں ملے، اور جب تک وہ پانی پیتا رہے گا جب تک اس کی پیاس نہ بجھے۔ اور انسان کو کتنا رحم چاہیے؟ ہر وقت ہی رحم چاہیے، تو جب تک وہ اس رحم کا طلبگار رہے گا اس کو یہ رحم ملتا ہی جائے گا۔ جب وہ اپنے آپ کو اس رحم سے دور کر لے گا، خود اپنا دروازہ بند کر لے گا، تو پھر وہ رحم اس سے دور ہوگا، اور پھر انسان اپنا در اللہ تعالیٰ کے ساتھ یہ دروازہ خود بند کرتا ہے، اللہ تعالیٰ نہیں بند کرتا، انسان اب پیچھے ہٹ جاتا ہے، اللہ نہیں پیچھے ہٹتا۔ پھر بھی انسان عرصہ دراز کے بعد بھی अल्लाह और अपने दरमियान जो दरवाज़ा बंद था, इतने अरसे से, सालों से बंद किया हुआ था, उसको जिस दिन भी खोलता है तो अल्लाह ताला को अपना मुंतज़िर पाता है। वो ये नहीं कहता कि तूने इतने अरसे से बंद किया था, अब दफ़ा हो जा, अब तेरी ज़रूरत नहीं, बल्कि उसकी रहमत का दर खुला ही रहता है। अल्लाह अकबर। और रहीम, इसमें वो परमानेंट होने की बात है कि वो बार 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 रहम करता ही जाता है। वो ये नहीं कहता कि मैंने तुम पे इतनी रहमतें कर तो दी हैं और इतनी ज़्यादा कर दी हैं, अब दोबारा मेरे पास ना आना। अल्लाह अकबर। तो ये है बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह तआलो अलैया। और उस ख़त में क्या लिखा है? बिस्मिल्लाहिर्रहमानिर्रहीम लिखा है, और ये लिखा है कि सरकशी ना करना और आतूनी मुस्लिमीन, मेरे पास आ जाओ फर्मा बरदार बन के। ये उस ख़त में, कि अब ये ना करना कि आप कोई बड़ा कदम उठाना शुरू कर दें और आप कोई इनके ख़िलाफ़ कोई इकदाम करें, इसकी जुर्रत ना करना, वरना नतीजे के ज़िम्मेदार तुम खुद होके, बस मेरे पास फर्मा बरदार हो के आ जाओ। तो शॉर्ट बात, बहुत ब्रीफ लेकिन इतनी कॉम्प्रिहेंसिव, और अपना मैसेज दे दिया, कोई लंबी चौड़ी कहानियाँ नहीं डाली। सुभानक अल्लाहुम्मा बिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। तिलावत सुनिए।
अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। तासीन, तिल्का आयातुल कुरआन व किताबिम मुबीन। هدى وبشرى للمؤمنين الذين يقيمون الصلاة ويؤتون الزكاة وهم بالآخرة هم يوقنون. إن الذين لا يؤمنون بالآخرة زينا لهم أعمالهم فهم يعمهون. أولئك الذين لهم سوء العذاب وهم في الآخرة هم الأخسرون. وإنك لتلقى القرآن من لدن حكيم عليم. إذ قال موسى لأهله إني آنست نارا سآتيكم منها بخبر أو آتيكم بشهاب قبس لعلكم تصطلون. فلما جاءها نودي أن بورك من في النار ومن حولها وسبحان الله رب العالمين. يا موسى إنه أنا الله العزيز الحكيم. وألق عصاك. فلما رآها تهتز كأنها جان ولا مدبرا ولم يعقب. يا موسى لا تخف إني لا يخاف لدي المرسلون. إلا من ظلم ثم بدل حسنا بعد سوء فإني غفور رحيم. وأدخل يدك في جيبك تخرج بيضاء من غير سوء في تسع آيات إلى فرعون وقومه إنهم كانوا قوما فاسقين. فلما جاءتهم آياتنا مبصرة قالوا هذا سحر مبين. وجحدوا بها واستيقنتها أنفسهم ظلما وعلوا فانظر كيف كان عاقبة المفسدين. ولقد آتينا داود وسليمان علما وقال الحمد لله الذي فضلنا على كثير من عباده المؤمنين. وورث سليمان داود وقال يا أيها الناس علمنا منطق الطير وأوتينا من كل شيء إن هذا لهو الفضل المبين. وحشر لسليمان جنوده من الجن والإنس والطير فهم يوزعون. حتى إذا أتوا على واد النمل قالت نملة يا أيها النمل ادخلوا مساكنكم قالت نملة يا أيها النمل ادخلوا مساكنكم لا يحطمنكم سليمان وجنوده وهم لا يشعرون فتبسم ضاحكا من قولها وقال رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وقال رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وأن أعمل صالحا ترضاه وأن أعمل صالحا ترضاه وأدخلني برحمتك في عبادك الصالحين وتفقد الطير فقال ما لي لا أرى الهدهد أم كان من الغائبين لأعذبنه عذابا شديدا أو لأذبحنه أو ليأتيني بسلطان مبين فمكث غير بعيد فقال أحطت بما لم تحط به وجئتك من سبأ بنبأ يقين إني وجدت امرأة تملكهم وأوتيت من كل شيء ولها عرش عظيم وجدتها وقومها يسجدون للشمس من دون الله وزين لهم الشيطان أعمالهم فصدهم عن السبيل فهم لا يهتدون ألا يسجدوا لله الذي يخرج الخبأ في السماوات والأرض ويعلم ما تخفون وما تعلنون الله لا إله إلا هو رب العرش العظيم قال سننظر أصدقت أم كنت من الكاذبين اذهب بكتابي هذا فألقه إليهم ثم تول عنهم فانظر ماذا يرجعون قالت يا أيها الملأ إني ألقي إلي كتاب كريم إنه من سليمان وإنه بسم الله الرحمن الرحيم ألا تعلوا علي وأتوني مسلمين